الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. فهم التصوف کی تعلیم جاری ہے اور اس میں ہم لوگ پہنچے ہیں بنیادی تعریف اور اس کے بارے میں جو باتیں ہیں، جیسے تصوف ایک علیحدہ فن کے طور پہ کیوں ضروری ہے، اس کی متنازع کیوں ہے، پھر علم اشکالات کا جو جواب دیا جا رہا تھا، اس سلسلے میں انشاءاللہ ہم اب شروع کر رہے ہیں. اس مفہوم کو حضر شاہ اللہ رحمت اللہ علیہ نے لفظوں میں بیان کیا ہے کہ علم حدیث جس طرح حضور صلی اللہ علیہ وآلہ وسلم کی روایت کا سلسلہ ہے، یہ سلوک حضور صلی اللہ علیہ وسلم کی صحبت کا سلسلہ ہے. صحابہ کرام رضوان الجمین کا سارا فیض صحبت نبوی کا تاثیر کا نتیجہ تھا. اس کے بعد صحابہ کے فیض سے تابعین اٹھے اور تابعین کے فیض صحبت سے تبع تابعین کا ظہور ہوا. یہ تین دور ایسے جس میں پچھلی جماعت اگلی جماعت سے بحیثیت جماعت کے متاثر ہے، یعنی پورے کا پوری جماعت آپ صلی اللہ علیہ وآلہ وسلم سے متاثر تھی، اور آپ صلی اللہ علیہ صحابہ کرام کی پوری کی پوری جماعت سے تبع تابعین کی پوری جماعت متاثر تھی، اور تبع تابعین کی پوری جماعت تابعین کی پوری جماعت سے متاثر تھی. اب ظاہر ہے یہ تین دور ایسے تھے جن کے بارے میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرماتا، خیر القرون قرنی ثم الذین یلونہم ثم الذین یلونہم، سب سے بہتر میرا زمانہ، پھر اس کے بعد، پھر اس کے بعد. تو اس کے بعد پھر یہ جو خیر القرون کا زمانہ گزر گیا، تو جماعت جماعت سے لینے والا سلسلہ، جماعت کا جماعت سے لینے والا سلسلہ ختم ہو گیا، اور صرف اشخاص کا اشخاص سے لینے والا سلسلہ باقی رہا. تو یہ سلسلہ ابھی تک چلا آ رہا ہے. یقیناً وقت کے ساتھ ساتھ کمزوریاں آ رہی ہیں، لیکن بہرحال کسی نہ کسی درجے میں یہ آج تک موجود ہے اور یہ سلسلہ چلتا رہے گا. جیسے علم کا سلسلہ چل رہا ہے، اسی طریقے سے یہ جماعت سے جماعت جماعت والے مطلب جو صحبت والے راستہ ہے، یہ بھی چلتا رہے گا. یعنی اشخاص کی صحبت سے اشخاص متاثر ہوتے رہیں گے، اور یہ سلسلہ آگے بڑھ رہا ہوگا، قیامت تک چلے گا. تبع تابعین کے بعد جب فتنوں کا ظہور ہوا تو تعداد بھی کم ہو گئی، اب جماعت کی صحبت جماعت سے جاتی رہی، اب اشخاص کاملین کی صحبت سے اشخاص بااستعداد کے پیدا ہونے کا سلسلہ ہوا، جس کا نام متاخرین نے ارادت یا پیری مریدی رکھ دیا. پہلے وقت میں اس کو صحبت کا سلسلہ کہتے تھے، یعنی شبلی رحمۃ اللہ علیہ جو تھے جنید رحمۃ اللہ علیہ کے صاحب تھے، اس طرح امام حنیفہ رحمۃ اللہ علیہ کے جو ہے نا جس کو صاحبین کہتے ہیں، امام ابو یوسف اور امام محمد رحمۃ اللہ علیہ، تو اس وقت یہ سلسلہ صحبت کا کے نام سے چل رہا تھا. بعد میں چونکہ اشخاص کے اشخاص سے مطلب جو ہے نا وہ لینے والا وقت آ گیا، تو ایک پیر ہوتا تھا اور باقی مرید ہوا کرتے تھے، ورنہ قدماء اور سلف صالحین کی اصطلاح صحبت ہی تھی، مرید کو صحبت یافتہ کہتے تھے، جیسے امام محمد رحمۃ اللہ قاضی یوسف صاحب ابو حنیفہ کہلاتے ہیں، اس طرح سے شبلی رحمۃ اللہ جنید رحمۃ اللہ بھی صحبت یافتہ کہلاتے تھے، جیسے وہ کہتے ہیں فلاں شخص نے شبلی کی صحبت اٹھائی یا جنید کی صحبت اٹھائی. تو یہ تو گویا کہ غالی گویا کہ یوں سمجھ لیجیے کہ جو علماء کرام کے جو اعتراض تھے ان کا جواب دیا گیا. انہوں نے چونکہ اعتراضات علم میں اٹھائے تھے، تو ان کا جواب علم میں دیا گیا، اور وہ یہ کہ یہ کوئی خودرو سلسلہ نہیں ہے، باقاعدہ قرآن و حدیث سے ثابت ہے، کیونکہ اس کا جو بنیادی مقصد ہے وہ تو نفس کی اصلاح ہے. تو نفس کی اصلاح کا باقاعدہ حکم ہے، اور ایسا حکم ہے کہ اگر نہ کیا جائے تو تباہی ہے. تو اس کے لیے جو معروف ذرائع जो राइज हुए तो ज़ारे इन पर ही मबनी है। मसलन जैसे बीमारियां आती गई तो इलाज भी दरियाफ्त हो गए, दरियाफ्त होते गए, तो इलाजों की कई किस्में हो गई। एक एलोपैथी का इलाज है जो बहुत मशहूर है, जिसको हम आजकल डॉक्टरी का इलाज कहते हैं, और इस तरह होम्योपैथी का इलाज है, ये भी काफ़ी मशहूर है। इस तरह हिकमत का इलाज है, यूनानी इलाज जिसको हम कहते हैं, वो भी चल रहा है, उसके अपने उसूल और जवाबित हैं। अकोपंक्चर भी एक बहुत कामयाब इलाज है। अब ये जिस तरह इलाज की किस्में बनती गईं, लेकिन मकसूद सिर्फ एक था, सेहत हासिल करना। चाहे आप सेहत एलोपैथी से हासिल कर ले, चाहे होम्योपैथी से हासिल कर ले, चाहे यूनानी इलाज से हासिल कर ले, चाहे अकोपंक्चर से हासिल कर ले, लेकिन मकसद इसमें सेहत हासिल करना होता है, और उसके साथ किसी को इख्तिलाफ नहीं। ये हो सकता है कि कोई शख्स एलोपैथी से शिफा ना पा रहा हो, होम्योपैथी से शिफा पा रहा हो, ये तो मुमकिन है। होम्योपैथी से भी नहीं हो तो हिकमत से इलाज करवा रहा हो, ये भी मुमकिन, नहीं तो पंक्चर से करवा रहा हो, ये भी मुमकिन है। लेकिन ये नहीं हो सकता कि कोई इस इन तरीकों में से सारे तरीकों को गलत करा हो, क्या नहीं, ये वाली बात नहीं। गलत तो किसी को भी नहीं कहेगा। हाँ अलबत्ता मेरे लिए कौन सा मुफीद है, यार एक अपना अपना होगा। बयान ही इसी तरीके से शेख अब्दुल कादिर जिलानी रहमत साहब ने जो तहकीक की कि इस्लाह का निज़ाम इस तरह होना चाहिए, उस तरीके को कादरिया कहा गया। और ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी रहमत साहब ने जो तहकीक की उसको चिश्तिया कहा गया, और हजरत बाउद्दीन नक्शबंदी रहमत ने जो तहकीक की उसको नक्शबंदिया करार दिया गया। उन्होंने नहीं, बाद के लोगों ने उनका नाम उनको दे दिया। और जो सुरवर्दी सिलसिला है, ख्वाजा शहाबुद्दीन सुरवर्दी रहमत की तहकीक करने दी जाए। तो ये है कि तहकीकात मुख्तलिफ अंदाज में होते हैं, उसूल हर एक के अपने अपने होते हैं, मकसद सबका एक होता है। हाँ जी, इसमें इस चीज़ की रियायत है कि चूंकि अल्लाह पाक ने हर फर्द को दूसरे से मुख्तलिफ बनाया है, जैसे हमारे अंगूठियों के निशान एक दूसरे से मिलते नहीं है ना, इस तरह हर एक की तबीयत मुख्तलिफ है। तबीयत से मुराद ये नहीं कि किसी को गुस्सा ज़्यादा आता है या कम आता है या हंस मुख है, नहीं, ये तबीयत में तो एक और चीज़ है, सरसरी चीज़ है। तबीयत में मुराद सारे हमारे बायोलॉजिकल प्रोसेस आ जाते हैं, हाँ जी, हमारी नफ्सियाती चीज़ें आ जाती हैं, तो उससे तबीयत बनती है। तो हर एक की तबीयत अपनी अपनी है। मसलन बाज़ के ऊपर पेंसिलिन का रिएक्शन होता है, बाज़ बिल्कुल इससे ठीक होते हैं, तो ये तबीयत का फ़र्क है। बाज़ को बाज़ चीज़ों से एलर्जी होती है और बाज़ को नहीं होती। तो इस तरह मतलब यह है कि ये तबीयतों का फ़र्क तो होता है। तो अब ये वाली बात है कि मुझे जैसे डॉक्टर ने कहा कि आपको जब भी कोई मसला हो, एंटीबायोटिक लेना हो, तो आप सिर्फ टेट्रासाइक्लिन बेस ले सकते हैं, कोई और ना लिया करे, जिसमें ओब्रामाइसिन वो वगैरह चलता है। ये मुझे उन्होंने नसीहत की थी, और बड़ी अच्छी नसीहत की थी, क्योंकि बाकी चीज़ों से मेरे पेट ख़राब हो जाता है। तो अब ये कि ये जो है ना, ये जिस तरह मुझे, हालांकि बहुत सारे लोगों से फ़ायदा होता है, तो मैं कहना शुरू कर लूँ कि नहीं, ये जो है ना, ये जो ऑगमेंटिन ठीक नहीं है, और फलां ठीक नहीं, फलां ठीक नहीं, मुझे इस कहने का हक ही नहीं है। बस ठीक है, मेरे पेट ख़राब होते तो मैं इस्तेमाल ना करूँ। तो इस तरह अगर कोई जहरी जिक्र नहीं कर सकता, खामोश कर सकता है, तो खामोश करे, उसी सिलसिले में चले जाए। खामोश नहीं कर सकता, जहरी कर सकता है, तो जहरी करें। हाँ जी, इस तरीके से मुख्तलिफ कम्बिनेशन बनते हैं कि, तो ये जो सलासल मुख्तलिफ आए हुए हैं, ये सिर्फ और सिर्फ तबीयतों का। असल में तो बात यह है कि अगर इन डिटेल हम देखें तो हर शख्स दूसरे से मुख्तलिफ है, लेकिन ज़ारे हर एक के लिए तो अलग अलग इलाज दरियाफ़ नहीं हो सकता। तो फिर ग्रुपिंग हुई है क्या, अच्छा इन इन तबीयत वालों के लिए तो ये इलाज, इन इन तबीयत वालों के लिए इलाज, इन इन तबीयत वालों के लिए इलाज, तो ग्रुपिंग हो गई। तो इससे लोगों को फायदा हुआ कि हर एक अपने अपने ग्रुप में खुश। हाँ जी, ये मतलब ये कौन को इसका फायदा। तो ये इल्मी लिहाज से, और इल्मी लिहाज से जो जवाब दिया गया वो उलमा की तरफ से दिया गया, शाहुल्ला रहमतुल्लाह अलैह। हाँ जी, इस तरह और अकाबर का नाम लिया गया तो यह उलमा है। तो उसका मतलब यह है कि ये जो चीज़ है, जो इल्मी इस्तलाहात हैं तसव्वुफ के, तो ज़ाहिर मल्ले उनकी इल्मी बुनियादें हैं। अब आते हैं गाली सूफिया को जवाब, यानी कुछ लोग ऐसे होते हैं जो सूफिया तो कहलाते हैं लेकिन वो गाली लोग होते हैं। वो जो है ना, मतलब ये है कि तसव्वुफ को अपने रंग में समझते हैं, उनने अपना कोई जेन बनाया होता है कि तसव्वुफ ये चीज़ है। तो एक चीज़ अगर तफरीत है तो दूसरा अफरात है। यानी कुछ लोग तो तसव्वुफ को मानते ही नहीं और वो कुछ लोग तसव्वुफ ही को मानते हैं यानी शरीयत को गोल कर लेते हैं। हाँ जी, तो वो भी गलत है, ये भी गलत है, क्योंकि तसव्वुफ जो है ना उसका बुनियादी मकसद तो शरीयत पर चलना है। यानी शरीयत पर चलने के जो मवाने हैं उन मवाने को दूर करने का नाम क्या है? तसव्वुफ है। यानी उनको दूर करने का जो प्रोसीजर्स हैं वो क्या चीज़ है? वो जो वो तसव्वुफ है। तो इस वजह से ऐसे लोगों को भी जवाब देना ज़रूरी था कि असल तसव्वुफ क्या है और आप लोगों ने तसव्वुफ को क्या समझा हुआ है। गाली सूफिया को जवाब, सूफिया पर अपने अकाबिर के अक्वाल हुज्जत है, जैसे उलमा पर अपने उलमा के अक्वाल हुज्जत है। इसलिए अगर गाली सूफिया तसव्वुफ के मुद्दई है तो उनको अपने अकाबिर के अक्वाल सामने रखने चाहिए जिनमें चंद पेश किए जाते हैं। हज़रत बायजीद बुस्तामी रहमतुल्लाह फरमाते, अगर तुम किसी को करामात वाला देखो कि हवा में उड़ता हो तो धोखे में ना आ जाना, जब तक ये ना देखो कि वो अम्र नहीं और सिर्फ हुदूद और पाबंदी शरीयत में कैसा है। बुनियाद शरीयत पर चलना है। हमें आप सल हमें अल्लाह पाक ने आप सस्म के तरीके पे चलने के लिए फरमाया। अलबत्ता यह है कि इस तरीके पे चलने के लिए हम लोग तरबियत किस तरह ले सकते हैं, अपनी इसलाह कैसे कर सकते हैं, इसके लिए हमें तसव्वुफ की ज़रूरत है। अगर कोई पहले ही से शरीयत पर सही मानों में चल रहा है तो उसको तो किसी चीज़ की ज़रूरत नहीं है, वो तो बस फिर शरीयत पर ही चले जैसे सहाबा किराम शरीयत पर चल रहे थे। तो असल बात यह है कि ये सिर्फ और सिर्फ एक जरिया है। हजरत जुनैद रहमतुल्लाह अलैह का इरशाद है कि मखलूक पर सब रास्ते बंद है सवाए उसके जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कदम ब कदम चले, यानी सुन्नत पर चले। हजरत अबुल हसन नूरी रहमतुल्लाह फरमाते कि जिसको देखो कि अल्लाह तआला के साथ किसी ऐसी हालत का दावा करते जो उसको हदीस शरीफ से बाहर कर देती है तो उसके पास भी न भटको। हज़रत ख्वाजा नसीरुद्दीन चिराग देहलवी रहमतुल्लाह अलैह ने फरमाया कि पैगम्बर सुसम के मुताबिक कौलन फ़ेलन व इरादतन इसलिए ज़रूरी है कि अल्लाह ताला की मोहब्बत हज़रत मोहम्मद सुसम की मुताबिक के बगैर नसीब नहीं होती। अल्लाह ताला ने आप सल्लम को इन चीज़ों का जरिया बनाया हुआ है, लिहाजा अगर कोई आप सल्लम तक नहीं पहुँच तो खुदा तक भी नहीं पहुँच सकता। जो आप सल्लम की सुन्नत पर नहीं चलता वो अल्लाह ताला का नहीं बन सकता। हज़रत ख्वाजा मोहिद्दीन चिश्ती अजमेर रहमतुल्लाह ने फरमाया कि जो आदमी शरीयत पर कायम हुआ और कुछ अहकाम शरक जो कुछ अहकाम शरक है उनको बजा लाया और सिर मुंह तजावुज़ नहीं की, उसका मरतबा तो आगे को बढ़ता है। यानी तमाम तरह की इस पर मौकूफ़ है कि शरीयत पर साबित कदम रहे। तो इसमें इन सारे मशायख की बात एक ही है और वो क्या है? शरीयत पर चलना, शरीयत पर चलना। तो अगर हम शरीयत पर चलेंगे फिर तो बात ठीक है। अगर हमारे तमाम तसव्वुफ के तौर तरीकों का जो लाजमी नतीजा निकल आता है वो यही है कि हम शरीयत पर सही मानों में चलना शुरू कर ले तो वो तसव्वुफ सही है। और अगर इसका नतीजा ये नहीं है बल्कि शरीयत से इनहराफ हो रहा है, शरीयत को छोड़ा जा रहा है, शरीयत को यानी मतलब को इग्नोर किया जा रहा है, तो ऐसी सूरत में फिर वो तसव्वुफ तसव्वुफ नहीं है बल्कि कुछ और चीज़ है। एक बात जिसका समझना ज़रूरी है कि बाज़ औक़ात बुज़ुर्गों ने ना अहलों से अपने उलूम को छुपाने के लिए ज़ू माने अल्फाज इस्तेमाल किए। जो अहल थे उनने इसके असल मतलब ले लिए और दूसरे ने उसको अपनी अपनी मथालिब पर मुंतबिक कर लिया, जिससे मतलब कुछ का कुछ हो गया। इसलिए अहले हक सूफिया ने बाद में कानून बना लिया कि सूफिया के कलाम को कुरान और हदीस पर पेश किया जाए, اگر اس کے مطابق ہے تو اس کو تو منوان لے لیجیے، اگر بظاہر قرآن حدیث سے متصادم ہو تو اگر اس کی تعویل ہو سکتی ہو تو تعویل کے ساتھ اس کا وہ مفہوم لیا جائے جو قرآن حدیث کے مطابق ہو، اگر ممکن ہو تو یا تو شطحات میں سے ہوگا جس میں صوفی کو معذور سمجھائے گا لیکن اس کی قول کی تقلید نہیں کی جائے گی، اور یا پھر اس کے کلام میں تحریف ہو چکی ہوگی جو کہ بعید نہیں. آخر آپ صلی اللہ علیہ وسلم کی حدیث شریفہ میں اگر لوگ موضوع روایتیں شامل کر سکتے ہیں جس کی نگرانی کے لیے اسماء الرجال جیسے عظیم فن موجود تھا تو صوفیہ کے اقوال میں تحریف کیوں نہیں ہو سکتی جس کے لیے اس قسم کا کوئی فن معرض وجود میں نہیں آیا. اگر کوئی مدعی مثلا حضرت سیدنا شیخ عبد القادر جیلانی رحمۃ اللہ کا کوئی ایسا قول سامنے کرے جو شریعت سے متصادم ہو تو بجائے اس کے کم نعوذ باللہ من ذالک قرآن حدیث میں تحریف کی مرتکب ہوں یہ ضروری ہے کہ ہم اس کی کوئی ایسی تعویل کر لیں جسے شریعت کے ساتھ متصادم نہ رہے، اور اس کی کوئی ایسی تعویل ممکن نہ ہو تو ہم اس کو حضرت شیخ رحمۃ اللہ کے کلام میں تحریف پر مبنی سمجھیں گے، کیونکہ لوگوں کے لیے شیخ رحمۃ اللہ کے کلام میں تعریف کرنا حدیث رسول صلی اللہ علیہ وسلم میں تعریف سے کہیں زیادہ آسان ہے، کیونکہ اس کو اسماء الرجال کی کسوٹی پر پیش کرنا ممکن نہیں جبکہ حدیث رسول صلی اللہ علیہ وسلم کے لیے ایسا انتظام موجود ہے. اس سے تو نہ شریعت پر حرف آئے گا نہ حضرت شیخ رحمۃ اللہ علیہ پر کوئی تہمت لازم آئے گی. اکابر امت نے اس طرح کی امور میں یہی کیا جس پر تعویل پرستی کی بپتی کسی گئی. یہ تعویلیں کر رہے ہیں، تعویل کس لیے کر رہے ہیں؟ اس لیے کہ قرآن و سنت کے مطابق اس کا مضمون لیا جائے. ہاں جی، یہ والی بات ہے. لیکن اس سے کیا ہوتا ہے، ہمیں تو اپنے دین بچانے سے غرض ہے جو کتاب اللہ اور رجال اللہ کی بیک وقت اتباع کا نام ہے، اس لیے نہ تو کتاب اللہ پر کوئی حرف آنا چاہیے نہ ہمیں رجال اللہ سے گھٹنا چاہیے. خوارج نے اپنے زوم میں کتاب اللہ کے ساتھ تمسک کیا تھا لیکن رجال اللہ کی ناقدری سے اتنی دور جا پڑے کہ آپ صلی اللہ علیہ وسلم نے ان کی گمراہی کی مستقل پیشنگوئی فرمائی، اور حضرت علی کرم اللہ وجہ اپنے اس کارنامے پر فخر فرماتے تھے جو انہوں نے نہروان میں خوارج کو تہ تہ کر کے کیا تھا. دوسرے باطنیین نے رجال اللہ کے نام پر معانی کو اتنا بدلا کہ قرآن و حدیث سے انکار کے مرتکب ہوئے. اس طرح ان کے عقائد محفوظ رہے نہ اعمال. امت کو بعد میں ایسے گمراہوں کو راہ راست پر لانے کے لیے اور لوگوں کو ان کے شر سے محفوظ رکھنے کی بڑی باریکی مدد ادا کرنی پڑی. قلعہ الموت اور فاطمین کے دور میں عقل مندوں کے لیے کافی سامان موجود ہے. تصوف کا آخری مقام خالص بندگی، فنائیت اور بقا عند اللہ ہے، جس کا لازمی نتیجہ محبوبیت عند اللہ ہے. بس کسی کو اتنی بات اگر سمجھ میں آ گئی تو اس کے لیے تصوف کو سمجھنا کوئی مشکل نہیں. وہ ان غالب متصوفین کے کہنے سے جو یہ کہتے ہیں کہ شریعت اور ہے اور طریقت اور ہے، گمراہ نہیں ہوں گے. اصل میں یہ ایک بڑا عجیب فکرہ ہے، شریعت اور ہے اور طریقت اور ہے، یہ مکمل غلط بھی نہیں مکمل صحیح بھی نہیں ہے. یہ ایسا فکرہ ہے. ہاں جی، کیسے؟ جہاں تک شریعت ہے وہ تو اللہ کی طرف سے بھیجا ہوا ایک نظام ہے، کس پر چلنا ہے، اس میں تبدیلی نہیں ہو سکتی، مکمل ہے، جس طرح بھی ہے اسی طرح اس پر عمل کرنا ضروری ہے، یہ شریعت ہے. جبکہ طریقت جو ہے شریعت پر لانے کے لیے انتظام ہے اور اس میں تبدیلی ہوتی رہے گی، تو اس معنی میں مختلف ہے، کیونکہ شریعت تو اللہ تعالیٰ کی طرف سے آیا ہے اور تصوف تو تجرباتی چیز ہے. بھائی، ہائیڈروجن بنایا اللہ نے، آکسیجن بنایا اللہ نے، سائنسدان نے دریافت کیا اگر ہائیڈروجن آکسیجن میں ملا دوں تو اس سے بن جائے گا پانی. تو اب یہ جو ہے نا، مطلب یہ ہے کہ جو ذریعہ ہے اس کا پانی بنانے کا تو ایک پروسیجر ہے، باقی یہ ہے کہ ہائیڈروجن آکسیجن کو تو بدل نہیں سکتا. سمجھ میں آئے گا؟ مطلب وہ تو اپنے طور پہ اللہ پاک نے اس کو پیدا کیا ہے. تو اب شریعت پر چلنا تو ہے کیونکہ شریعت اللہ تعالیٰ نے بھیجا ہے، البتہ یہ ہے کہ اس پر بھیجنے کے لیے کس طریقے سے اپنے آپ کو تیار کر لیں، کیسے اپنے موانے کو دور کر لیں، کیسے اپنے اس کی شرارت کو دور کر لیں، کیسے اپنے دل کو صاف کر لیں، کیسے اپنے عقل کو ٹھیک کر لیں تاکہ شریعت پر ہم چلنے کے قابل ہو جائیں، ہماری جو ضد ہے وہ ختم ہو جائے، اکڑ ختم ہو جائے، اور یہ برائیاں جو ہمارے قلبی ہیں وہ ختم ہو جائیں. اس کے لیے جو ہے نا، مطلب ظاہر ہے وہ محنت جو ہے وہ تصوف ہے. تو تصوف محنت کے لحاظ سے بھی ایک مختلف چیز ہے. हाँ जी, और उसकी ढांचा भी मुख्तलिफ है, क्योंकि तजुर्बाती तौर पे बनाया गया है, और शरीयत तजुर्बाती नहीं है। शरीयत तो अल्लाह ताला की तरफ से भेजा गया है, तो इस लिहाज से तो ये आपस में मुख्तलिफ, शरीयत और है, तरीकत और है। लेकिन शरीयत का मकसद और है, तरीकत का मकसद और है, इस बारे में हम कहेंगे नहीं, शरीयत भी अल्लाह के रजा के लिए, तरीकत भी अल्लाह के रजा के। समझ में आई ना बात? यानी तरीकत शरीयत के मुखालिफ नहीं है, तरीकत शरीयत के हक में है। शरीयत पर लाने के लिए तरीकत है, शरीयत से भगाने के लिए तरीकत नहीं है, बस इस माने में एक है। तो लोगों ने जो इस तरह वो किया हुआ है, तो अगर किसी आलिम ने मिसाल के तौर पर यही शक उसका सामने किया और कहा कि तरीकत तो अलग चीज़ है और शरीयत अलग चीज़ है, तो बिल्कुल वो सही कहते हैं, लेकिन उसका मतलब ये जो मैंने अर्ज़ किया, ये नहीं कि नऊज़ु बिल्लाह मिन ज़ालिक, जो शरीयत पर आ गया तो उसको तरीकत की ज़रूरत नहीं, जिस तरीकत पर आ गया उसको शरीयत की ज़रूरत नहीं। ये बात गलत है, 100% गलत है, 100% गलत है, क्योंकि शरीयत पर चलना ज़रूरी है, और शरीयत पर चलने के लिए तरीकत पे आना मजबूरी है। शरीयत के लिए मतलब ये तरीकत पर आना क्या है? मजबूरी है, बगैर इसके हो नहीं सकता। अगर हो सके कोई तो ठीक है, सही, हमें कोई इतराज़ नहीं। अच्छा, वो इन गालिब मुतसविन के कहने से जो कहते हैं कि शरीयत और तरीक गुमराह नहीं होंगे, बल्कि तरीकत को तकमील शरीयत समझेंगे, वो खुदा परस्ती के लबादे में उन मादा परस्तों को भी पहचान लेंगे जो दूसरों को अकाबिर की इस्तगना की बड़ी बड़ी बातों में इसलिए मशहूर करते कि इनके जेबों पर डाका डालें। अमूमन आप हजरात देखेंगे कि जो बड़ी बड़ी बातें करते हैं, शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की और हजरत इमाम गजाली रहमतुल्लाह अलैह की और बड़ी बड़ी बातें आप उसके अमल में देखें, अमल में सिफर होंगे। और जो छोटी छोटी बातें करेंगे तरीके मतलब उस लाने के लिए, वो आपके लिए मुफीद होंगे, आप माशाल्लाह उसके जरिए से दिन पर चलेंगे। क्योंकि बड़ी बड़ी बातों के बारे में लोगों के जहन में ये बात है कि तो हम अमल में नहीं ला सकते, इस पे तो हम अमल नहीं कर सकते, लिहाजा अपने आप को अमल से तो आउट ऑफ कोर्स समझ, भैया अमल तो नहीं इस पे हो सकता। हाँ ठीक है, बात है बिल्कुल जबरदस्त। तो जैसे एडिक्शन हो जाती है एडिक्शन, तो इस तरह बाल लोगों को इसका भी एडिक्शन हो जाता है कि बस वो पुरेसरार वाकयात और मतलब जो गहरी बातें और वो इस किस्म की बातों में बस उनको बड़ी खुशी होती है, लेकिन उसका अमल क्या होता है? अमल नतीजा क्या होता है? नतीजा सिफर। हाँ जी, तो ये वाली बात नहीं है, बल्कि ये तसव्वुफ एक सिस्टमेटिक चीज़ है जिससे आहिस्ता 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 आप शरीयत पर चलना शुरू कर लेते हैं। यानी ये मैं नहीं कह सकता हूँ कि तसव्वुफ में आते ही आपकी सारी चीज़ें फ़ौरन ठीक हो जाएंगी, क्योंकि इस्लाम में तो तदरीज है, इस्लाम में तो तदरीज है। जैसे दवाई की शुरू करने के साथ ही आप ठीक हो जाए, ये कौन मानता है? जाहिर दवाई भी खाना शुरू भी कर ले, फिर भी कुछ ना कुछ वक्त तो लगता है, किसी में ज्यादा किसी में कम, लेकिन ये बात है कि शुरू करेगा तो फिर ठीक होगा ना। तो इसी तरीके से तसव्वुफ के ऊपर कोई काम शुरू करेगा तो जरूरी नहीं कि फौरन ठीक हो जाए, लेकिन बहरहाल शुरू ठीक होना शुरू हो जाएगा, आहिस्ता आहिस्ता बेहतर होना शुरू हो जाएगा। वो फिक्र के मुस्लिहीन के जामे में फिक्र की गुमराही को फरोग देने वाले उन फलसफियों को भी पहचान लेंगे जो अपने कजबासी के जरिए सीधी सादी तरीकत को चीस्तान बनाने पर तुले हुए हैं। आजकल इस चीज का बड़ा दौर है। 21वीं सदी का आरिफ, और 21वीं सदी का आरिफ का जिस्म पर सुन्नत का कोई निशान नहीं, जैसे कहीं से और से आ टपका है, किसी और से आर से आए, और बस जो है ना मतलब जा रहे कि वो सारा कुछ उसके कहने पे है, चुफ कर लेगा तो बस आप जन्नत में। हाँ जी, ये चुफ वाले निज़ाम इसमें नहीं चलता, इसमें बाकायदा तरीके कार है। ये मैं काफी अरसे से देख रहा हूं कि फिलोसफिकल थिंकिंग उसमें ऐसी बात जैसे एक रूहानी डाइजेस्ट हुआ करता था, अगर आप लोगों को याद हो, रूहानी डाइजेस्ट होता, अजीमी सिलसिला। हाँ जी, तो उनने मराकब हाल बनाए होते हैं, उन मराकब हाल के अंदर बैठकर जो खुराफात आपके जहन में आए वो बस वो आपका मराकबा है, बस फिरते रहे उसके अंदर। हाँ जी, बस ये जो आपकी तरबियत हो रही है मराकबा, और अमल कुछ भी नहीं, मखलूत मजलिस होती हैं, साथ ही सब कुछ मर्द औरतें बैठी होती हैं और सारा कुछ चल रहा होता है, और जो है ना मतलब है कि मुराकबे हो रहे होते हैं। भाई मुराकबे जरिया हैं इस्लाह के, अगर उससे इस्लाह नहीं हो रही तो फिर ऐसे मुराकबों को क्या करोगे, ये तो इस्लाह के जरिए होने चाहिए। तो ये जो बात मैं अर्ज कर रहा हूं कि फलसफी जो लोग इसमें आए हुए हैं ना, तो उसके सिर्फ फलसफा बयान करते हैं, बस बातें तो मजबूरन हमें करनी नहीं होती, लेकिन मामला काफी हद तक बिगड़ चुका है। शाहुल्लाह रहमतुल्लाह के नाम पर ऐसे फलसफी वजूद में आए जो गुमराही की तरफ लोगों को ले जाते हैं। एक ऐसे साहब से मैं मिला था, बड़े आलम थे, रशिया के फेवर में थे जिस वक्त, वो आज से कल गालिबन तकरीबन कुछ 17-18 साल पहले की बात है। हाँ जी, तो रशिया के फेवर में थे, आए थे इधर रावलपिंडी में, मुझे इनवाइट किया गया, मुझे पहले बताया भी नहीं गया था कि ऐसा आदमी है, रास्ते में बताया। मैंने कहा अच्छा अगर पहले बताया तो फिर तो मैं ना आता, आपने तो मुझे जिक्र की मजलिस की वजह से कहा है, लेकिन अब बचूं कि आपने मुझे, अब परवाना हो चुका हूँ तो इजाज़म तफतोक अल्लाह, पर तो मैं जाऊँगा, अब वापस नहीं आऊँगा, बस आपको सिर्फ ये कहता हूँ कि चूंकि मैं उसका मोतकद नहीं हूँ तो अगर कुछ हुआ तो नाराज़ नहीं होना, फिर नाराज़ नहीं होना। कहते नहीं, हम क्या दूध का दूध पानी का पानी का। मैंने कहा ठीक है, ले जाओ। ले गए इधर राजा बाजार में, एक मोहल्ला था उसमें आए हुए थे। मेरा तारुफ मौलाना अशरफ साहब रहमतुल्लाह अलैह के नाम से अब उसे किया गया कि उनके मुरीद है, तो जी तो बड़े आप बुजुर्ग थे, हम गए थे और उनने हमें मिठाइयाँ खिलाई थी, ये हो गया तो हो गया था, सारा बज बातें हो गई। ठीक है, अब मुझे पता था कि इनका रशिया के साथ मसला है, इसराइल के साथ इनके डांडे मिलते हैं, लेकिन अब ये करेंगे क्योंकि रशिया तो टूट टूट गया, अब ये इनका स्ट्रेटजी क्या है, मतलब ये मैं सोच रहा था कि मैं ज़रा थोड़ा सा इसको समझ लूँ। तो थोड़ी देर में मुझे अंदाज़ा हो कि वो मायूसी फैला रहा था, मायूसी इस तरह फैला था, अब आजकल किसी की इस्लाह नहीं हो सकती, इस्लाह के लोगों में सलाहियत ही नहीं, इस्लाह की बात हो ही नहीं सकती, मतलब इस किस्म की बातें कर रहा था। अल्लाह अकबर, मैं फौरन समझ गया कि अच्छा इनकी स्ट्रेटजी अब क्या हो गई है। तो मैंने कहा कि हजरत आप तो ऐसे मायूस है कि जैसे अब कुछ हो ही नहीं, कहते हैं ऐसे ही है। मैंने कहा नहीं अल्हम्दुलिल्लाह, अब तो मेरे ख्याल में काम का वक्त आ गया। कहते वो कैसे? मैंने कहा पहले खून लोग पसीना नहीं बहाते थे दिन के, अब तो खून अपनी बातें। कहते कहाँ? मैंने कहा अफगानिस्तान में, ये तो उसको दुखती रखती है। सख जो है ना उच्चे उठे, कहते 50 अफगानिस्तान। मैंने कहा 50 मुसलमान अफगानिस्तान मंजूर है, एक काफिर अफगानिस्तान मंजूर नहीं। ठीक है 50 सही, लेकिन मुसलमान तो है ना, अब रशिया के ताबे अगर एक अफगानिस्तान हो तो हम क्या करते। हाँ जी, खैर बहरहाल बातें तलख शुरू हो गई, मैं बात कर रहा था, वो भी बात कर रहा था, उन बातों का नतीजे हो गया कि सिवाय उसके दो खास आदमियों के बाकी सारे लोग मेरे हमनवा हो गए उधर जितने भी बैठे थे, और उसको भी इसका एहसास हो गया, ये तो इसने सारा माहौल मुझसे ले लिया। तो फौरन जैसे मतलब वो तो पैंतरा बदला, मुझे कहता अगर हम अमरीका के खिलाफ कुछ करना चाहें तो आप साथ हैं। मैंने कहा क्यों नहीं, अमरीका कौन सा हमारा दोस्त है, दोनों शैतान हैं, वो भी शैतान ये भी शैतान। कहता हाथ मिलाओ। मैंने कहा जी, खैर फिर वही दोबारा उसने मोहब्बत की बातें शुरू की, फिर काफ़ी दूर तक मेरे साथ जलब करते हुए आए। तो ये जो है ना मतलब आजकल ये भी बड़ा मसला है। शाह वली अल्लाह रहमतुल्लाह अलैह, अल्लाह ताला हज़रत के दर्जात बुलंद फरमाए, बहुत लेकिन हजरत के बात को समझना और फिर इसको सही मानों में लेना और फिर उसको सही मानों में इस्तेमाल करना, उसके लिए उस तरह जहन चाहिए, रसूख चाहिए। तो रसूख जिन में नहीं होता तो गड़बड़ हो जाते हैं। तो जैसे हजरत ने फरमाया था ना, रोटी कपड़ा मकान इतनी इस्तेआत के आदमी निकाह कर सके, स्टेट पर हर आदमी का पैदाइश यह है। ये हजरत ने कार्ल मार्क्स से 80 साल पहले कहा था। तो शाहउल्लाह रमज कार्ल मार्क्स से तो मुतासर नहीं था, हम कह सकते कार्ल मार्क्स शाहउल्लाह रमज से तो मुतासर होंगे ना, क्योंकि तो उनसे पहले गुजरे हैं, तो उनका उनके साथ क्या ताल्लुक हो सकता है। तो बहरहाल ये कि बातें मैं इसलिए अर्ज कर रहा था कि ये फलसफे की ऐनक जिसने लगाई हो तो उसको उस अंदाज में लेते हैं। उनने खुद चूंकि खुद तसव्वुफ को फलसफा की ऐनक से देखा होता है, इसलिए दूसरों को भी ये ऐनक लगाने पर मुसर होते हैं। वो हमारे महबूब पैगम्बर सम की मोहब्बत में बज़ाहिर मरने वाले इन नफ्स परस्तों को भी पहचान लेंगे, जिनने अपनी नफसानी ख्वाहिशात की तकमील के दिन में नए नए तरीके ईजाद किए और आप सब की इरशाद कुल बिदअतिन दलाला को न सिर्फ खुद पसे पुश डाला बल्कि अपने मुतालिकीन को इन अल्लाह वालों के करीब भी नहीं भटकने देते कि मबादा इनको आप सम का पैगाम सुना दे और फिर उनकी नफसानी ख्वाहिशात की तकमील का जरिया न बन सके। अगर कुछ कसर बाकी हो तो उसके लिए हज़रत मौलाना मोहम्मद अशरफ सुलेमानी रहमतुल्लाह अलैह की तसनीफ सलीकुल सुलेमानी से गैर शरई अजमी तसव्वुफ़ के उनवान पर मुश्तमिल तहरीर पढ़ी जा सकती है, जिसकी तफसील हजरत की किताब सलीकुल सुलेमानी जिल्द अव्वल में मिलेगी, जिससे इंशाअल्लाह अच्छी तरह तसल्ली हो जाएगी। तसव्वुफ़ की चंद मुफीद असलाहत। अब ये अहम मतलब जानवर चैप्टर शुरू हो गया। हर मुसलमान का फ़र्ज़ है कि अल्लाह ताला के मंशा के मुताबिक ज़िंदगी गुजारे। इसके लिए जिन उलूम का हासिल करना ज़रूरी है वो भी फ़र्ज़, और जिन ज़राए पर यह मौकूफ़ है वो भी लाजिम। और ये भी लिखा है कि ज़रिए फ़ी नफ़्सी मकसूद नहीं होता, लेकिन अगर मकसद इसके बगैर हासिल ना होता हो तो वो भी लवाजमात में शामिल हो जाता है, जैसे हज पे जाने के लिए पासपोर्ट। एक आदमी कहते पासपोर्ट कौन से हदीस से साबित है, मैं नहीं पासपोर्ट बनाता, क्या ख्याल है फर्ज अदा कर सकेगा। तो ठीक है, मतलब सही है वो, तो उसको हम ये तो नहीं कहेंगे कि भाई ये वो नस से साबित है, लेकिन जरिया है, बगैर उसके हो नहीं सकता, तो आपको करना पड़ेगा। इस्लाम की तमाम तालीमात का सरचश्मा किताब व सुन्नत है, जिसकी इब्तदाई तालीम मजलिस नबवी में दी जाती थी। और चूंकि इब्तदाई दौर था, हल्का बगोशान इस्लाम अपने असली मरकज़ में मौजूद थे, जिनकी तादाद भी उस वक्त इतनी ज़्यादा नहीं थी जितनी बाद में हो गई, इसलिए नबवी दरसगाह में इन ज़रूरी तालीमात को हासिल करने के लिए इल्म हदीस, इल्म फ़िक़ा, इल्म तफसीर और इल्म तसव्वुफ़ के नाम गो के उस वक्त मारूफ नहीं थे, लेकिन बाद में जिन तालीमात से ये मुदव्विन हुए हैं इनकी असल की तालीम यकजा दी जाती थी। बल्कि आप कह सकते हैं हमारे जो साइंसदान हजरात होते, साइंस इब्तिदा में साइंस क्या था, सब एक था, बस एक साइंस था। फिर उसके बाद में हिस्से बनते गए, इसमें फिजिक्स आया, केमिस्ट्री और रियल मैथमेटिक्स और पता नहीं क्या क्या चीज़ें, हर शोब हर एक के अंदर अपने अपने शोबे, और पता नहीं अब किस हद तक मतलब स्पेशलाइजेशन शुरू हो चुकी है। तो इसी तरीके से जो दीन की बात थी उसमें भी वक्त वक्त मतलब जो ना उस वक्त सारी चीज़ें एक जाती और बड़ी सिंपल तरीके से थी, लेकिन वक्त के साथ साथ पेचीदगियाँ आती गईं। उन पेचीदगियों को सुलझाने के लिए इल्म उलूम बढ़ते गए, उलूम बढ़ते गए, क्योंकि पेचीदगियाँ तो आती। अब इंटरनेट वाले और ये मोबाइल है, तो ये पहले कहाँ था? ये क्लोनिंग वाली बात कभी जहन में आ सकती थी किसी की? हाँ जी, अब उलमा इस पर काम कर रहे हैं नहीं कर रहे हैं, उनको रिसर्च करना पड़ता है, क्योंकि जाहिर है मतलब ये कि उनको उनके सामने मसाइल तो आएंगे। तो अब ये वक्त के साथ साथ पेचीदगियाँ बढ़ रही होती हैं, और पेचीदगियों के इलाज के लिए भी तमाम चीज़ें बढ़ रही होती हैं, मतलब जो उनके वसाइल होते हैं वो बढ़ रहे होते हैं। अच्छा, बस इन तमाम उलूम के मकासद आप सब की निगरानी में हासिल हो रहे थे। उन सब मकासद को हासिल करने जो सब सब बजरिए मौजूद था वो आप सब की सोहबत ही थी, जिसके होते हुए किसी और जरिए की हाजत नहीं थी। اس نبوی درسگاہ میں ایک اقامتی شعبہ ایسا بھی موجود تھا جس میں محبان خدا اور عاشقان رسول صلی اللہ علیہ وسلم تزکیہ نفس و اصلاح باطن کی عملی تعلیم و تربیت کے لیے ہر وقت موجود رہتے تھے اور وہ اصحاب صفا کہلاتے تھے. بعد ازاں جب اسلام عالمگیر حیثیت اختیار کر گئی اور آپ سلم کی صحبت بھی موجود نہیں رہی اور نہیں ان کی صحبت جن کو براہ راست آپ سلم کی صحبت حاصل رہی تھی, اس لیے ان مقاصد کو حاصل کرنے کے لیے علماء دین نے الگ الگ شعبے حاصل قائم کیے. جن نے علم حدیث کی خدمت کی وہ محدث کہلائے, جن نے علم تفسیر کا کام سنبھالا وہ مفسر کہلائے, جو فقہ کام کرنے میں منہمک ہو گئے وہ فقیہ بن گئے, اور جن نے تزکیہ نفس و اصلاح باطن کا شعبہ اپنایا وہ مشائخ اور صوفیہ مشہور ہوئے. اسی لیے اکابر سلف میں سے کسی نے شریعت کو طریقت سے الگ نہیں کیا بلکہ ہمیشہ طریقت کو شریعت کے تابع رکھا. درج ذیل میں چند ضروری اصطلاحات کا تعارف بیان کیا جائے جو کہ فی الحقیقت تو بہت آسان ہے لیکن دکاندار پیروں نے ان کو باطل فلسفے کا ایسا گورک دندہ بنایا ہوا ہے کہ بعض مخلصین ان کے ناموں سے چڑھنے لگے ہیں. اس لیے علم تصوف میں ان کے اصل مفاہیم کا سمجھنا سالک کے لیے ضروری ہے تاکہ کبھی کسی مرحلے پر کوئی اس کو دھوکہ نہ دے سکے. ایک بزرگ نے رقم سے فرمایا کہ اصطلاحات مبتدی کے لیے علم کی سیڑھی ہے اور منتہی کے لیے عیب ہے, کیونکہ مبتدی اس کے بغیر سیکھ نہیں سکتا اور منتہی کو اس کی حاجت نہیں ہوتی. جس کے حسب حال جو مناسب سمجھتے ہیں وہ ارشاد فرماتے ہیں, کیونکہ اس کو سمجھانا مقصود ہوتا ہے, اصطلاحات مقصود نہیں ہوتی. چند ضروری اصطلاحات کا تعارف یہاں ضروری ہے تاکہ آگے کے ابواب آسانی کے ساتھ سمجھ میں آ سکیں. پہلی بات, شریعت کیا چیز ہے؟ شریعت احکام تکلیفیہ یعنی جن احکام پر عمل کرنے کا ہمیں ذمہ دار بنایا گیا ہے کہ مجموعہ کا نام ہے. ان میں اعمال ظاہری و باطنی سب آ گئے. زندگی گزارنے کا جو طریقہ اللہ تعالیٰ نے مسلمان کے لیے پسند فرمایا اس کو شریعت کہتے ہیں. اس کو ہم تک پہنچانے کے لیے چونکہ نبی صلی اللہ علیہ وسلم کی ذات مبارک ذریعہ بنی ہے اس لیے اس کو آپ صلی اللہ علیہ وسلم کا طریقہ یا سنت بھی کہتے ہیں اور آپ صلی اللہ علیہ وسلم کو شارع بھی کہتے ہیں. یہ صرف اسی نسبت سے, ورنہ فی الحقیقت احکامات تو اللہ تعالیٰ کی طرف سے ہیں. فقہ, متقدمین کی اصطلاح میں لفظ فقہ کی شریعت کا ہم معنی سمجھا جاتا ہے. جیسے امام اعظم ابو حنیفہ رحمۃ اللہ سے فقہ کی تعریف, معرفت النفس ما لها و ما علیہ منقول ہے, یہ نفس کی نفع نقصان کی چیزوں کو پہچاننا. پھر متاخرین کی اصطلاح میں شریعت کے صرف اس جز کا نام جو ہمارے ظاہرہ سے متعلق ہیں فقہ ہو گیا. تصوف, شریعت کا وہ جز جو ہمارے باطنہ سے متعلق ہیں متاخرین کے نزدیک اس کا نام تصوف ہو گیا. یہ وہ فن ہے جس کے ذریعے دل نفس اور عقل کی بیماریوں کا علاج کیا جاتا ہے. اس کے ذریعے دل نفس اور عقل کی حالت کا پتہ چلتا ہے اور بیمار دل باغی نفس اور ہدایت سے محروم عقل کا علاج کیا جاتا ہے. اسی کو حدیث شریف میں احسان کہا گیا. قرآن پاک میں لفظ تقوی کا مفہوم اس کے قریب تر ہے. فرق صرف ہے, تقوی تو دل کی کیفیت کا نام ہے جو مقصود فی الاعمال میں اعمال ہے اور نفس کی غلط خواہشات کا ضد ہے. تصوف اس کو بلکہ تمام اخلاقی عمیدہ کو حاصل کرنے کا اور اس کے اضداد سے بچنے کا علم و فن ہے. سمجھ میں آ رہی بات؟ میں نے کہا میں کہیں جلدی جلدی تو نہیں پڑھ رہا. ہاں جی, طریقت, ان اعمال باطنی کے طریقوں یعنی پروسیجرز کو جس سے اخلاق حمیدہ حاصل ہوتے ہیں اور اخلاق رذیلہ سے چھٹکارا حاصل ہوتا ہے اس کو طریقت کہتے ہیں. وقت کے ساتھ ساتھ اس میں تبدیلی ہوتی رہتی ہے کیونکہ مقصد صحت ہے, طریقہ نہیں. پر جس وقت جن طریقوں سے روحانی اور قلبی صحت کا زیادہ امکان ہو اس وقت انہی طریقوں کو طریقت کہا جائے گا. حقیقت, طریقت سے جب اعمال کی درستگی ہوتی ہے تو اس سے قلب میں صفائی اور ستھرائی پیدا ہوتی ہے. اس سے دل پر بعض اعمال اور اشیاء بالخصوص اعمال حسن اور سیاح کے حقائق و لوازمات منکشف ہوتے ہیں اور اللہ تعالیٰ اس کی صفات کا ادراک ہوتا ہے, جس سے بندے اور اللہ تعالیٰ کے درمیان جیسا تعلق ہونا چاہیے اس کا ادراک ہوتا ہے. ان علوم و معارف تک سالک کی رسائی کو حقیقت کہتے ہیں. اصل میں بات یہ ہے کہ ہمارے دل کے اوپر نفس کی خواہشات کی آلائشیں پڑی ہوتی ہیں, اس وجہ سے دل کی آنکھیں بند ہوتی ہیں. نتیجتاً ہم لوگوں کو اعمال کی جو حقیقت ہے پتہ نہیں چلتا اور اقوال کی حقیقت کبھی پتہ نہیں چلتا اور افعال کی حقیقت بھی کبھی پتہ نہیں چلتا. کرتے ہیں لیکن پتہ نہیں چلتا. ہاں جی, جس وقت دل کے آنکھوں سے یہ نفسانی خواہشات کی پٹی اتر جاتی ہے تو پھر اقوال کا بھی صحیح मफहूम समझ में आ जाता है और आमाल का भी सही अंदाज का पता चल जाता है, और जो मतलब जो जितने भी यानी मतलब इससे मुतालिक है वो सब चीज़ों का मुकम्मल, इसको कहते हैं हम यानी हकीकत। अब नमाज की एक हकीकत है और नमाज की एक सूरत है। अब जितने जितना आप अपने दिल की सफाई करते जाते हैं इतने इतने ज़्यादा आपके ऊपर नमाज की हकीकत खुलती जाएगी, उसके ज़रिए से आपकी अबदियत बढ़ती जाएगी। हाँ जी, तो ये वाली बात है कि हकीकत जो होती है वो यानी इंसान के ऊपर खुलती है उस वक़्त जितने जितने यानी गोया बसीरत इंसान की बढ़ती जाती है, यानी दिल की आंखें जितनी खुलती जाती हैं उतना उतना उसके ऊपर हकीकतें हकायक खुलते जाते हैं। अब शरीयत, तरीकत और हकीकत, इन तीनों के ऊपर हज़रत शाह रहमत साहब ने कमेंट किया है। हज़रत शाह रहमत की तहकीक इन तीनों के बारे में दर्ज झेल है। ये बात जानना चाहिए कि जो शरीयत पर दिल से चल रहा है उसके लिए इतना ही काफ़ी है, शरीयत ही का मुतालिबा है, अगर उस पर अमल हो रहा है तो और किसी चीज़ की ज़रूरत नहीं। अलबत्त हकीकत है कि शैतान और नफ्स इंसान को शरीयत पर चलने नहीं देते, शैतान दिल में वसवसे डालते हैं और नफ्स शरीयत के अवामर नवाही की परवाह नहीं करता, और अकल को नफ्स और शैतान मुतासर कर सकते हैं। इसलिए नफ्स और शैतान के मकर फरेब को समझने के लिए, उनके दाम में आने से अपने आप को बचाने के लिए कुछ तौर तरीकों की ज़रूरत होती है। इन तौर तरीकों को तरीकत कहते हैं। तरीकत पर चलाने के लिए मशायख को नफ्स व शैतान के मकर फरीब का जानना होता है और जो अवामिल इस्लाह नफ्स व कल्ब व अकल में कार फरमा होते हैं इनको समझना होता है, इसको हकीकत कहते हैं। पसीना कायक का जानना हर एक के लिए न ज़रूरी है न मुफीद, अलबत्त जो उनको हासिल कर सकते हैं उनको इसके दो फ़ायदे हो सकते हैं। ये लताइफ़ की हकीकत नामी किताब है, अल्ताफ़ुल कुद्स मतलब वो है, उसके अंदर इसकी तफसील मौजूद है। एक ये कि किसी वजह से अगर अकीदा या दीन के फाम को किसी के तकरीर या तहरीर अमल से नुकसान हो सकता हो तो अगर इसकी मारिफत आज तो दिल मुतमैन होगा, अपनी राह से नहीं हटेगा, और अगर किसी और को किसी किस्म का मसला होगा तो उनको भी उसकी ज़ुबान में समझा सकेगा। ऐसे लोग इस फन के मुहक्किक कहते हैं। दूसरी बात यह कि बाज़ औक़ात कुछ अकायद नामुकम्मल सूरत में सामने आ जाते हैं या जिन इंस के शैतीन के वसवसे की सूरत में लाए जाते हैं, इन अकायद को जानकर नामुकम्मल की तकमील हो जाएगी और जिन इंस के वसावस का इलाज भी हो जाएगा। जिन इंस से मुराद ये है कि एक तो शैतान और दूसरा यह है कि ये जो अब प्रोपेगंडे हो रहे हैं हमारे आजकल वेबसाइट्स के ऊपर और इंटरनेट पर और मोबाइल पर यम तक जो पहुँचते हैं, और मुख्तलिफ़ किस्म की चीज़ें इसके ऊपर हमारे जहनों में आती हैं जिसकी वजह से लोग गुमराह हो रहे होते हैं, तो ये वसवसे हैं, ये इंसानों की तरफ से वसवसे हैं। तो इन वसवसों से बचने के लिए अगर हमारे पास सही चीज़ मौजूद होगी तो हम बहुत जल्दी हमेशा पता चल जाएगा कि ये थोड़ी डिविएशन है, ये तो अपने असल से हटे हुए हैं, तो लिहाजा उनके बातों में नहीं आएंगे। मारिफत, बंदे और खुदा के दरमियान उस ताल्लुक़ का इदराक की मारिफत कहलाता है कि उसके ज़रिए सालिक हर वक्त अपने हाल के मुताबिक अल्लाह ताला की मंशा का बेहतर तरीके से इदराक कर लेता है। इसलिए उस साहिब इंकशाफ को महक्के को आरिफ कहते हैं और उस नेमत को मारिफत। आरिफ चूंकि अपने इज्ज़ व बेसबाती और अल्लाह ताला की अजमत को भी अच्छी तरह जानते हैं, इसलिए बावजूद दूसरे से बेहतर जानने के अपने आप को हमेशा कासिर समझता है। इसको समझने के लिए आदम अलैहिस्सलाम और इब्लीस के वाक्य को पेश नज़र रखना चाहिए। निस्बत, निस्बत के माने ताल्लुक के हैं, यह ताल्लुक जानिबैन से होते हैं। तसव्वुफ की इस्तिलाह में निस्बत से मुराद अल्लाह ताला के साथ बंदे का ऐसा ताल्लुक है कि उसकी वजह से हमेशा अल्लाह ताला के सामने अपने आप को हाजिर और जवाब दे पाता है और हम वक्त अल्लाह ताला को किसी न किसी सूरत में याद करता है। इससे उनको ताहत व इबादात की तरफ तबी रोहबत या ऐसी कामिल अकली रोहबत कि वो इसकी तबीयत सानी बन जाए हो जाती है और गुनाहों से उसको ऐसी नफरत हो जाए जैसे कि पेशाब बहाने से होती है। ऐसे शख्स को हम वक्त इत्तबाए सुन्नत की फ़िक्र होती है, इस तरह अल्लाह ताला के यहाँ उसको ऐसा क़ुर्ब हासिल हो जाता है कि उसका मसीहत और सिफात का इंतज़ाम हो जाता है और ताआत की तौफीकात से उसको नवाज जाता है जिस पर रज़ा इलाही का तरतुब होता है। इसके आसार मुख्तलिफ होते हैं जिसमें खुद ब खुद रूहानी तरबियत के असबाब का बनना, दीनी कामों के लिए इस्तेमाल होना, आली कुलूब के दिलों में खुद ब खुद उसके लिए मोहब्बत का पैदा होना और उसके पास बैठने से अल्लाह ताला का इस्तेज़ार का पैदा होना वगैरह शामिल है। मतलब जो साहिब निस्बत होता है तो एक तरफ साहिब निस्बत के दिल में ऐसे दाइये पैदा हो जाते हैं, नफ्स तो उसका वैसे ही मुती हो चुका होता है, दिल में ऐसे दाइये पैदा हो जाते हैं کہ وہ اللہ تعالیٰ کو راضی کرنے کے لیے ہر وقت کوشاں ہوتا ہے. اس لیے اعمال بھی ایسے اختیار کرتے جیسے اللہ تعالیٰ راضی ہوتا ہے. اور اسی طریقے سے گفتار میں بھی تمام چیزوں میں بھی اس بات کا خیال رکھتا ہے. ہر چیز میں ان کی جو ہے نا مطلب یعنی بات گویا کہ یوں سمجھ لیے کہ ہر وقت کسی نہ کسی صورت میں اللہ کو یاد کر رہا ہوتا ہے, کسی نہ کسی صورت میں. تو یہ تو مطلب بندے کی طرف سے ہوا. اللہ تعالیٰ کی طرف سے یہ ہے کہ ان کے لیے باقاعدہ ایک انتظام ہو جاتا ہے تربیت کا, قبولیت کا. لہذا ایسے شخص کے لیے رستے کھلتے جاتے ہیں, اور ایسے ماشاءاللہ طریقے سے اللہ تعالیٰ ان کو استعمال کرتا ہے کہ ظاہر مطلب غیب سے جیسے سامان ہوتے جاتے ہیں. تو یہ ساری چیزیں جو ہے نا مطلب اللہ پاک کا ان کے ساتھ جو ہے نا وہ چونکہ معاملہ خیر کا ہوتا ہے, لہذا ان کے لیے رستے بنتے جاتے ہیں. تو یہ جانبین سے یہ تعلق جو ہوتا ہے اس کو نسبت کہتے ہیں. اب نسبت کی کئی قسمیں ہیں. پہلی نسبت, نسبت انعکاسی. یہ نسبت سب سے کمزور اور وقتی ہوتی ہے. جب سالک شیخ کے سامنے ہوتے ہیں تو شیخ کا رنگ مرید میں منعکس ہو کر محسوس ہوتا ہے کہ جیسا کہ سالک کو وہ نسبت حاصل ہو گئی, لیکن شیخ سے دوری کی صورت میں کمزور ہوتے ہوتے معدوم ہو جاتی ہے. ایسا شخص جب شیخ کے سامنے ہوتے ہو آدمی سمجھتا ہے کہ شاید یہ تو بس شیخ کا جانشین ہے. ہاں جی. اور جب دور ہو جاتے پھر پتہ بھی نہیں چلتا کہ بھائی اس کا کسی اس کے ساتھ کوئی تعلق بھی تھا. ہاں جی. تو یہ نسبت انعکاسی جو ہوتی ہے یہ بھی مفید ہے, نہیں کہ غیر مفید ہے, کیونکہ یہ روٹ ہے. مطلب یہ ہے کہ نیوکلیشن پروسیس جس کو ہم کہتے ہیں. تو مطلب کوئی نہ کوئی جیسے ریت کا جو ہوتا ہے نا مطلب طوفان, اس میں اگر کوئی پتھر پڑا ہو نا تو اس پتھر کے ساتھ ریت ٹکرا کے رک جاتی ہے, تو ذرا اس سے بڑا ٹیلہ بن جاتا ہے. پھر اس کے بعد اس سے مزید ریت رکتی ہے تو اس سے بھی بڑا ٹیلہ بن جاتا ہے. ہوتے ہوتے پورا ایک پہاڑی بن جاتا ہے. مطلب یہ نظام اس میں چلتے ہیں. اسی طریقے سے نسبت نکاسی سے پھر آگے مطلب اور نسبت شروع ہوتی ہے. تو نسبت نکاسی بیکار نہیں ہے, لیکن نسبت نکاسی پر انحصار نہیں ہے. مطلب اس میں آگے کچھ اور بھی کرنا پڑے گا. نسبت القائی, شیخ کے دیو معمولات اور رابطے کی برکت سے سالک کو جو نسبت القا ہو جاتی ہے وہ نسبت القائی ہے. اگر اپنی اصلاح کی کوشش جاری رکھے تو اصلاح کے بعد یہ نسبت اصلاحی میں بھی بدل سکتی ہے, بصورت دیگر معمولات کے پابندی اور رابطے کے ذریعے باقی رہے گی, لیکن اپنی مستقل حیثیت اس کی نہیں ہوگی. القائی نسبت یہ ہوتی ہے کہ جیسے آپ مثال کے طور پر آئینے کے سامنے ہیں تو یہ انعکاسی نسبت ہے, یا ہیٹر کے سامنے گرمی ہے پھر بعد میں چلے جائے باہر چلے جائے تو سردی ہے, تو یہ انعکاسی نسبت ہے. لیکن اگر آپ کوئی موم بتی چراغ کوئی لے لیں اور اس کو جو ہے نا مطلب یہ کہ وہ کر لیں تو ظاہر ہے کہ القائی نسبت ہے, کیونکہ جو ہے نا مطلب اب آپ کے ساتھ ہے, آپ اس کو ساتھ لے بھی جا سکتے ہیں. یعنی وہ روشنی جو ہے نا آپ نے اس شیخ کی چراغ سے روشنی لگا دی اور اب جو ہے نا مطلب آپ کے ساتھ چل رہا ہے. ہاں جی. اور دوسری جو ہے نا مطلب یہ ہے کہ آپ مطلب جو اصلاحی نسبت ہے وہ تو ایسے جیسے کہ آپ کسی ٹینک کے ساتھ وہ نل ملا دیں اور بس ادھر سے وہ شروع ہو جائے, تو یہ مطلب یہ ہے کہ اصلاح کے لیے جو رکاوٹ ہے وہ دور ہو جاتی ہے, اور ماشاءاللہ وہ چیزیں آ رہی ہیں سلسلے کے جو برکات ہوتے ہیں وہ آ رہے ہوتے ہیں, اصلاح انسان کی ہو جاتی ہے, وہ سلسلہ چلتا رہتا ہے. تو یہ مطلب وہ چل رہا ہے. تو اصل بات یہ ہے کہ جو نسبت القائی ہے یہ اصل میں زیادہ تر استعمال کیا جاتا ہے کہ سالک جو ہوتا ہے, جیسے مثال کے طور بچہ جو ہے نا جب بچہ ہوتا ہے انفینٹ ہوتا ہے اس وقت ماں کا دودھ پیتا ہے, اس وقت وہ ماں سے علیحدہ نہیں رہ سکتا, لیکن جس وقت تھوڑا سا بڑا ہو جائے تو پھر اس کو روٹی کھلاتے ہیں. روٹی کھلانے کا مطلب یہ ہے کہ اب یہ ماں سے تھوڑا تھوڑا انڈیپینڈنٹ ہو گیا. اب اگر کوئی پھوپھی چچی اس کے لے جائے اپنے پاس تو روٹی تو اس کے یہاں بھی ہوتی ہے. ہاں جی. تو اس کو روٹی کھلا کے مطلب یہ ہے کہ اس کی پرورش وغیرہ کر سکتے ہیں, کوئی مسئلہ اس کو نہیں ہوگا. لیکن اگر دودھ پیتا بچہ ہے تو پھر تو بڑے مشکل ہو جاتی ہے. تو اس طریقے سے مطلب یہ ہے کہ انعکاسی نسبت میں شیخ پہ ڈپینڈنس زیادہ ہوتی ہے, اور القائی نسبت میں انسان کو اپنے وسائل پہ زیادہ مطلب جو ہے نا وہ کام کرنا پڑتا ہے تاکہ وہ خود ڈیولپ ہو جائیں اور خود مطلب ان سے پھر کام لے سکے. ہاں جی. تو یہ والی بات ہے. تو انعکاسی نسبت میں آسانی اور سہولت زیادہ ہے, محنت کم ہے. لہٰذا عوام اس کی طرف زیادہ متاثر ہوتے ہیں، زیادہ متوجہ ہوتے ہیں، وہ چاہتے ہیں کہ بس شیخ توجہ کر لے. اور بلکہ آج کل تو باقاعدہ اس کے لیے کچھ ٹرمینالوجی بھی بن گئی ہے، وہ شیخ کے پاس جی شیخ نظر فرمائیں، توجہ فرمائیں. بھائی توجہ ٹھیک ہے، توجہ کی جا سکتی ہے، لیکن توجہ کا مقصد کیا ہے؟ تم کام کرو جب پنس جاؤ اور تم خود اپنی تمام انرجی لگا کے نہ نکل سکو، پھر شیخ اس کے لیے کچھ کرے گا. وہ جو شیخ اس وقت کرتا ہے وقتی طور پر، وہ توجہ ہے. مطلب وہ ظاہر ایک ضرورت ہے، کیونکہ اس وقت مطلب جیسے مثال کے طور پر انسان سیکھتا ہے کسی استاد کے ساتھ، یہ مطلب ہوتے ہیں نا، یہ میکینک ہوتے ہیں یا دوسرے پلمبنگ کے کام سیکھ رہے ہوتے ہیں جو بھی، تو ان کے استاد ان کو سکھاتا ہے اور پھر وہ کرواتے رہتے ہیں. جب وہ پنس جاتے ہو کوئی کام ان سے نہیں ہوتا، استاد کر دو تین تپڑ بھی مار دیتے ہیں پھر ان کو طریقہ بھی سکھا رہے ہو، بلکہ میرے خیال میں اب تو گالیاں دیتے ہیں نا آج ہی، کیونکہ شرافت تو آج کل بہت کم ہو گئی ہے، تو ایسی گندی گندی گالیاں ان کو دیتے ہیں آج ہی، اور پھر جو ہے نا مطلب ان کو وہ سکھا دیتے ہیں. لیکن بہرحال یہ ہے کہ یہ جو بات ہوتی ہے توجہ، وہ اصل میں بنیادی طور پر مقصد ہے، جیسے گاڑی پھنس جائے کسی کی اور اس کو نکالنے کے لیے وہ چار پانچ آدمی جمع ہو کر اس کو جو نکالتے اور وہ کہتے اے ہوں، بلکہ اے ہوں میں وہ اس طرح کرتے نا کہ ساری آواز ایک ہو تو پھر کام ہوتا ہے اگر سب کی آواز ایک نہ ہو تو پھر کام نہیں ہوتا، تو پھر اس طریقے سے مطلب ہو جائے نا وہ ان کی ٹائر نکل جاتا ہے، وہ جو ٹائر نکل جاتا ہے پھر بعد میں وہی لوگ جس جو دھکا دے رہے ہوتے ہیں اس گاڑی میں بیٹھ جاتے ہیں اور پھر وہ گاڑی وہ چل پڑتی ہے. اصل توجہ یہی ہے. تو میں آپ کو توجہ کے بارے میں تھوڑا سنا ہی دوں گا، شاید ضروری ہے. یہ کون سو رہا ہے؟ جگہ دے یا سونے کی جگہ بھی، اگر کوئی سونا چاہتے ہیں نیچے بیسمنٹ میں چلا جائے. جمائی ہوتی ہے نا جمائی، اس کیوں اس کو نا پسندیدہ حرکت بتایا گیا ہے کہ اس سے باقی دوسرے لوگوں کی سستی ہو جاتی ہے، دوسرے لوگوں کو بھی سستی ہو جاتی ہے، تو اس کو ناپسندیدہ حرکت کہا گیا ہے. ہاں جی، اور چینک پہ الحمدللہ کہتے ہیں، یہ بیداری ہے ٹھیک ہے، یہ باقی لوگ کو بھی بیدار کر لیتے ہیں اور چونک پڑتے ہیں، بھائی یہ کیا چیز ہے.
جو توجہ ہے بس ایک قلبی دعا ہوتی ہے، جو توجہ ہے بس ایک قلبی دعا ہوتی ہے، جو کسی کے لیے کسی کی ایک آہ ہوتی ہے، جو کسی کے لیے کسی کی ایک آہ ہوتی ہے، جو پسا ہو کسی حال میں سے نکالنے کے لیے، جو پسا ہو کسی حال میں سے نکالنے کے لیے، किसी मोहसिन की दिल के लब से अदा होती है, किसी मोहसिन की दिल के लब से अदा होती है। जो तवज्जो है बस एक कल्बी दुआ होती है।
बाज़ मशायख तो तवज्जो इस किस्म की जो कलबी दुआ है वो करते हैं, लेकिन मुरीद के सामने नहीं करते हैं, क्योंकि मुरीद पे फिर सुस्ती तारी होती है। वो समझता है कि बस ठीक है शेख करता है ना, तो फिर वो मेहनत नहीं करता, तो वो फिर जिस तरह भी चाहता है उस तरीके से बस खामोशी से कर लेता है। उसको फ़ायदा भी हो जाता है, लेकिन मुरीद को पता नहीं चलता कि जो मुझे हज़रत तानवी रहमतुल्लाह अलैह के बारे में उनके मुरीदीन फरमाया करते हैं कि जब हज़रत को हमारे ख़त मिल जाता था, मतलब ये कि हम ख़त पे, क्योंकि उस वक्त लेटर वाला तरीका काफ़ी कामयाब था, कर दूर दूर फासले थे तो वक़्त लगता था, कभी हफ्ता लग जाता, कभी 10 दिन लग जाते। फरमाया कि हमें पता चल जाता कि हमारा ख़त हज़रत को मिल गया, क्योंकि हमारी हालत तब्दील हो जाती, हमारी हालत तब्दील हो जाती। तो इस तरह मतलब ये होता है कि ये मशायख जो होते हैं करते हैं, लेकिन ये बताते नहीं हैं, इसलिए नहीं बताते कि फिर लोगों को आदत हो जाती है और वो शेख पर ही मुनहसर हो जाते हैं कि बस शेख तवज्जो करेगा तो मैं ठीक हो जाऊंगा। वो खुद मेहनत नहीं करते, हालांकि बात चीज़ें खुद मेहनत से होती हैं। हाँ जी, तो जब ये वाली बात है को ये मतलब इस, तो लोगों को पता नहीं चलता। बहुत सारी बातें शेख के ऊपर डिपेंडेंट होती हैं, लिहाजा जिनका शेख के साथ राबिता होता है उनके लिए सलूक बड़ा आसान होता है। यानी वो जो हर चीज़ शेख को बताते रहते हैं और उनसे गाइडेंस लेते रहते हैं, तो गाइडेंस के साथ साथ भी कुछ और मिल रहा होता है। सिर्फ ये नहीं कि मतलब उनको एक फ़न की बात सिखा दी, कुछ और भी उनको साथ मिल रहा होता है। लेकिन ये है कि ज़रूरी नहीं कि उसकी बाकायदा तशहीर की जाए, ये बात होती है। तो ये यहाँ जो अभी लफ्ज़ है ना, किसी मोहसिन के दिल के लब से अदा होती है।
एक तो ये है के लोट पोट किसी को कर दे, एक तो ये है के लोट पोट किसी को कर दे, ये तवज्जो उस तवज्जो से जुदा होती।
ये आजकल बहुत ज़्यादा ये लोट पोट वाली तवज्जो बहुत है, उससे फ़ायदा तो कुछ नहीं होता लेकिन बस मज़ा आता है। हाँ जी, तो इस मज़े के लिए बहुत सारे लोग ऐसे लोगों के पास जाते हैं जो उनको लोट पोट कर दें, तो बस सिर्फ एक ड्रामा और ऐसा ही होता है जो कि चलता रहता है, जो आजकल काफ़ी ज़ोरों पर है। हाँ जी, लेकिन ये तवज्जो असल तवज्जो जो शेख वाले तवज्जो है जो इस्लाह के लिए होती है, उसका इसके साथ कोई ताल्लुक नहीं।
है ये तवज्जो उस तवज्जो से जुदा होती है, जो तवज्जो है बस एक कल्बी दुआ होती है, जो किसी के लिए किसी की एक आह होती है, ये तवज्जो कहाँ मांगे से मिला करती है, ये तवज्जो कहाँ मांगे से मिला करती है ये तवज्जो एक तल्लुक से पैदा होती है ये तवज्जो एक तल्लुक से पैदा होती है।
मतलब ये है कि लोग कहते हैं जी हमें तवज्जो दो, या मतलब ये है कि नज़र कर लो, ये मांगने की चीज़ है ही नहीं। तुम काम शुरू कर लो, जिस वक़्त तुम्हें ज़रूरत होगी खुद ही शेख की तरफ से तवज्जो हासिल हो जाएगी। बल्कि बुज़ुर्गों ने तो यहाँ तक फरमाया है कि चूंकि पूरा सिलसिला है, तो बाज़ दफ़ा ऐसा होता है कि उनकी मुनासिबत ऊपर के किसी बुज़ुर्ग से ज़्यादा होती है इस सिलसिले में। हाँ जी, तरबियत तो शेख से ले रहे होते हैं, लेकिन मुनासिबत जिसको कहते हैं ना, उन किस्म के एक किस्म के हालात जो होते हैं वो उनके किसी और बुज़ुर्ग के साथ होते हैं जो ऊपर उनके सिलसिले में, उनकी बाकायदा वो आ जाती है रूहानियत, और वो इंसान के अंदर मतलब वो ज़ाहिर हो जाती है। तो ये इसका मतलब ये है कि वो तो असल में निज़ाम तो अल्लाह ताला ने चला, अल्लाह ताला चला रहे हैं। तो ये चीज़ें होती है, पहले आप अपना काम शुरू कर लें, काम शुरू कर लो तो फिर खुद ब खुद ये हज़रात मुतवज्जो हो जाते हैं, कहने की ज़रूरत ही नहीं पड़ेगी।
इसको बाजार की दुनिया में नहीं लाना शब्बी इसको बाजार की दुनिया में नहीं लाना शब्बी ये तो बस इश्क की मैदान की निदा होती है ये तो बस इश्क की मैदान की निदा होती है जो तवज्जो है बस एक कल्बी दुआ होती है जो किसी के लिए किसी की एक आह होती है।
नस्बत इल्काई हो गया, शेख के दिए हुए मामूलात और राबिते की बरकत से सालिक को जो नस्बत इल्का हो जाती है वो नस्बत इल्काई होती है। अगर अपनी असलाह की कोशिश जारी रखे तो असलाह के बाद ही नस्बत इस्लाही में बदल सकती है, बस दीगर मामूलात की पाबंदी और राबिते के ज़रिए बाकी रहेगी, लेकिन अपने मुस्तकिल हैसियत इसकी नहीं होगी। नस्बत इस्लाही ये वो असल नस्बत है जिसको पाने की कोशिश की जाती है, इसमें सालिक के रज़ाइल दूर होकर फ़ज़ाइल में बदल जाते हैं और सैर अल्लाह की तकमील हो जाती है और तरीके साहबा पे चलना नसीब हो जाता है। ये एक पायदार नस्बत है, अल्लाह ताला सबको नसीब फरमाए, आमीन। नस्बत इतिहादी ये बहुत ही कम पाई जाती है, इसमें शेख का रंग सालिक पर इतना चढ़ जाता है कि गोया वो एक जान दो कालिब बन जाते हैं, न तो इसकी कोई रीस करे और न इसका इनकार मुमकिन है, लेकिन तकरीबन न होने के बराबर। बेअत, बेअत तसव्वुफ़ की इस्तिलाह में शेख और मुरीद के दरमियान एक मुआहदा है कि शेख उसको तरीक तालीम करेगा और मुरीद इस पर अमल करेगा। इसका मकसद आमाल ज़ाहरी व बातिनी का अहतमाम और इल्तिज़ाम है, जिसके लिए मुरीद शेख को अपना निगरान दिल से तस्लीम कर लेता है और शेख इसको अपना समझकर अपनी तालीम और दुआ से उसकी मदद का कस करता है। इसको बेअत तरीकत कहा जाता है और हमारे बुज़ुर्गों के यहाँ बतवातर राज है। इसकी शरी हैसियत सुनत मुस्तहबा की है, लेकिन इसकी बरकत से फ़रायज़ वाजिबात और सुनन पर अमल नसीब हो जाता है और सबसे बढ़कर बात खुश नसीबों को नस्बत इल्का हो जाती है, नस्बत हासिल हो जाती है, जिसके सामने दुनिया की कोई भी दूसरी चीज़ कुछ भी नहीं। नस्बत को हासिल करने के लिए अपनी तरबियत करवाना फ़र्ज़ ऐन है और बेअत इसका एक ज़रिया है, लेकिन सुनत मुस्तहबा है। उसकी वजह यह कि अगर बेअत ना हो तो इंसान इधर उधर नज़र मारता रहता है, यकसुई नहीं होती, हाँ जी, काम में एक सुई नहीं होती। हमारे पुश्तों में कहते हैं, द गण कोर मिलमा उगे उदी की, यानी कई घरों का जो होता है ना, यानी मेहमान, वो भूखा सोता है, क्योंकि हर एक समझता है कि भाई ये तो उसका मेहमान है, दूसरे भी कहते हैं उसका मेहमान है, तो बेचारा दरमियान में रह जाता है। आज जब एक के साथ बांध ले भाई, कह दे भाई मैं तुम्हारा मेहमान हूँ, तो जाहिर है उसको ख्याल रखेगा और इसके लिए फिर इंतज़ाम भी करेगा। तो जब इसी शेख के साथ हो तो बस फिर उसी को ही रखे, फिर आगे पीछे ना सोचे, आज फिर इधर उधर ना ताके, हाँ जी, फिर जो है ना, मतलब ये कि उसी का बन रहे, तो फिर क्या होगा, कुछ भी नहीं, आपके लिए रोना शुरू कर लेगा, आपका काम हो जाए। मतलब जाहिर वो तो अल्लाह पाक की तरफ से देना है, लेकिन बहरहाल जो वो कर सकता है वो करेगा। तो मकसद ये है कि किसी एक के साथ होना ज़रूरी होता है, वरना फिर ये तो बैत जो होता है इसका आसान तरीन सूरत है। हजरत तारिक रहमतुल्लाह अलैह ने कश्तियाँ जलाई थी ना वहाँ पर अंदलस में, क्यों जलाई थी, ताकि लोगों की अब वापस जाने का इरादा ही ना बन सके, तो लिहाजा बेजिगरी के साथ लड़े और फतह हासिल की। तो इस तरीके से जब इंसान इधर उधर से हट के सिर्फ एक की तरफ मुतवज्जो हो जाए, तो फिर अल्लाह ताला भी उनको सहार लेता है और कम उसका काम हो जाता है। शेख वो आरिफ जो तालिबीनी तरीकत, जिनको सालिक या मुरीद कहा जाता है, खुद तालीम करने का अहल हो, शेख कहलाता है। शेख के पहचान के बारे में तफसील से आगे आ रही है बात। मुरीद वो तालिब जो शेख के हाथ पर तौबा करता है और अपनी इस्लाह के लिए जो कि फ़र्ज़ है ने यहत करते कि वो शेख के अरबाज को बिलाचून चुरा तस्लीम करेगा, मुरीद कहलाता है। सिलसिला इससे मुराद सोहबत व एतमाद का वो सिलसिला है जो मौजूदा शेख से आप ससम तक जाता है। हिंद में चार बड़े सिलसिले चल रहे हैं जो कि चिश्तिया, नक्शबंदिया, कादरी और सुरवर्दियाँ हैं। जिस शेख से आदमी बैत होते हैं तो उसके साथ आदमी उसके सिलसिले में दाखिल हो जाता है। इन सिलसिलों की मिसाल फ़िका के चार तरीकों, हनफी, मालिकी, शाफी, अम्बली, या तिब के मुख्तलिफ तरीकों, यानी एलोपैथी, होम्योपैथी, एक्यूपंक्चर, यूनानी, हिकमत वगैरह से दी जाती है। इनके उसूलों में थोड़ा थोड़ा फ़र्क भी है, लेकिन सबका नतीजा वही रूहानी सेहत या नस्बत हासिल करना है। तलवीन अहवाल का बदलना तलवीन कहलाता है, चूँकि मुरीद की जब तरबियत होती है तो उस पर अजीब अजीब इंकशाफात होते हैं जिससे उसके अहवाल बदलते रहते हैं। चूँकि ये नापुख्तगी की अलामत है, इसलिए सालिक इससे पनाह मांगता है और तमकीन की तलाश में रहता है, लेकिन तमकीन के लिए तलवीन लाजमी है, जैसे कि मंजिल के लिए रास्ते का कतअ करना। यानी कोई सीढ़ी पर चढ़ता है तो कोई कहता है, नहीं जी मैं तो पहली सीढ़ी पर नहीं चढ़ता, मैं तो सिर्फ मंजिल पर ही पहुँचना चाहता हूँ, तो पहुँच सकता है भाई, ख्वाहिश तो कर सकते हो, लेकिन ऐसा होता नहीं है। हमारे रिश्तेदारों में एक बच्चा था, अभी तो फोत हुआ है, तो वो अपने वालदा से कहता है कि अम्मी मैं कॉलेज नहीं, मैं स्कूल नहीं पढ़ूंगा, मैं कॉलेज पढ़ूंगा। मैं स्कूल नहीं पढ़ूंगा मैं कॉलेज, तो उसके वालदा जा रहे, वो चुप हो जाती कि बेचारा बच्चा है, इसको क्या समझे। तो ये वाली बात है कि इंसान को जा रहे इसमें करना पड़ता है, तलवीन जो है ये सफ़र है और तमकीन उसकी इंतहा है। मतलब ये ना, मतलब उस सफ़र की जब तकमील हो जाए, या यूँ कह सकते हैं कि जिस चीज़ पर आप उस वक्त स्टेबल हो जाएं, तो ये वो क्या, वो तमकीन कहलाता है। तमकीन तरबियत के बाद हसब इस्तेदाद किसी हालत महमूदा पर किस साल को जो इस्तमरार नसीब हो जाता है, इसको तमकीन कहते हैं। इस वक्त तमाम अशा के हकूक खूब अदा होते हैं, इसको तवस्सुत और इतदाल भी कहते हैं। साहिब तमकीन हकशनास होता है, वासिल होता है, इसलिए काबिल तकलील और मुक्तदा बनने का भी हाल होता है। सलूक एक एक रजीले के असलाह को सलूक कहते हैं, और हजरत मुजल्लब सानी मुसब के नज़दीक इसमें 10 मुकामात, यानी तोबा, इनाबत, जोहद, रियाजत, वरा तकवा को कहते हैं। किनात, तवक्कुल, तस्लीम, सबर और रजा को तफसीली तौर पर तय करना होता है। जज़ब दिल में किसी वजह से अल्लाह ताला की मोहब्बत का पैदा हो जाए और दुनिया की मोहब्बत का दब जाना, गो आर्जी हो, जज़ब कहलाता है। यह अगर सलूक की तकमील के लिए शौक़ पैदा करने के लिए इब्तिदान, तवज्जो, जिक्र, अस्कार, मराकबात के जरिए पैदा किया जाए तो जज्बे मुब्तदी कहलाता है, और ये सलूक की तकमील के बाद में जाने मिल्ला जब खुद इनायत हो जाए तो ये जज्बे मुंतही कहलाता है। सालिक मजजूब सलूक की तकमील के बाद जज्बे मुंतही जिसको अता हो जाए तो उसको सालिक मजजूब कहते हैं। अक्सर सिलसिलों की तरतीब यही है। मजजूब सालिक जज्ब मुब्तदी के बाद जो सलूक की तकमील करवा रहा हो मजजूब सालिक कहलाता है। ऐसे सालिक को भी जज्ब मुंतही जब अता हो जाए तो मजजूब सालिक मजजूब कहलाता है। नक्शबंदी कामिलीन हजरात की यही तरतीब होती है। मजजूब मुतमक्किन اگر مرزوب جذب مبتدی کے بعد سلوک کی تکمیل نہ کروائے تو ایسے مرزوب کو مرزوب متمکن کہتے ہیں، یعنی حالت جذب میں تمکین کی حالت پیدا کرنے والا. ایسا شخص کامل نہیں ہوتا کیونکہ یہ مقام قلب میں ہوتا ہے جس میں نفس اور روح آپس میں گتم گتہ ہوتے ہیں. باغی نفس جذب کے مفید اثرات کو برابر نہیں ہونے دیتا، لیکن جذب کی وجہ سے اس کے بعض علامات سے اس پر کامل کا گمان ہو سکتا ہے. ایسا شخص جب تک سلوک کے تمام مناظر طے نہ کرے نہ خود منزل پر پہنچا ہوتے ہیں نہ دوسرے کو پہنچا سکتے ہیں. حضرت بلجل صاحب رحمۃ اللہ نے مکتوب نمبر 288 میں اس پر تفصیلی کلام کیا ہے. فنا، اللہ تعالیٰ فرماتے وما خلقت الجن والانس الا ليعبدون، اور میں نے جن و انسان کو بنائے صرف اپنی بندگی کے لیے. الا ليعبدون کی تفسیر حضرت عبداللہ بن عباس رضی اللہ عنہ لیعرفون سے کرتے ہیں. بس اللہ تعالیٰ کی عبادت اور معرفت کے لیے جو رکاوٹ ہیں اس کو دور کیے بغیر ہی حاصل نہیں ہو سکتے. ان تمام رکاوٹوں کا ختم ہونا تب ممکن ہے جب انسان اپنا سب کچھ محسوس غیر محسوس اللہ تعالیٰ پر قربان کر لے، یعنی اس کا نفس عقل اور قلب کوئی ایسا کام جذبہ اور سوچ تحریک نہ کر سکے جو اللہ تعالیٰ کی اس حکم کے مقابلے میں آ سکے. اور یہ تب ممکن ہے کہ انسان کو صرف وہی یاد ہو اور کچھ یاد نہ رہے. اس حالت کو فنا کہتے ہیں. اس کا مکمل تعین محال ہے کیونکہ اس کا ادراک فنا کے خلاف ہے اور بغیر ادراک کے کچھ معلوم نہیں ہو سکتا. اس لیے مقام حیرت و محویت محاذ ہے. جو ابتدائی جذب ہے اس میں دل کی قدر اصلاح ہو چکی ہوتی ہے. اس میں انسان اپنے دل کے جذب کے زور پر سلوک کے بغیر بھی کچھ اپنے اپنے خواہشات کو دبانے کے قابل ہو جاتا ہے. اس قدر اس کو فنا حاصل ہو جاتی ہے، یعنی قلبی طور پر. لیکن جو اس کا نفس سے اپنے مقام پر نہیں آیا ہوتا تو اوت کا خطرہ ہوتا ہے. تو یہ جو ابتدائی جوش جذبہ سے اس کے مان پڑتی ہے، چونکہ ابھی نفس و روح آپس میں ملے ہوئے ہیں، اس لیے وہ ارادہ جو اس کو حاصل ہوئے اپنے نفس کے ارادے کے مقابلے میں وہ ختم ہو جاتا ہے. سلوک کے ذریعے سے جو فنا حاصل ہوتی ہے تو چونکہ اس کا نفس روح سے علیحدہ ہو چکا ہوتا ہے تو ایک ایسے ارادے کی فنا حاصل ہو جاتی ہے جس میں پھر نفس واپس اس جگہ پر نہیں آ سکتا. تو یہ فنا کامل ہوتی ہے. مختصر لفظوں میں ایک فنا ہوتی ہے جو ابتدائی جذب سے شروع میں حاصل ہوتی ہے جس میں نفس کی اصلاح ابھی نہیں ہو چکی ہوتی، وہ ناقص اور عارضی ہوتی ہے. یہ واقعتاً بعض حضرات محبت کی جوش میں اپنا سب کچھ قربان کرنے کو چاہتے ہیں، لیکن ان کا جوش ذرا ٹنڈا ہو گیا تو بس پھر ساری چیزیں وہ سوچتا ہے یہ میں نے کیوں کیا. ہاں جی، کیونکہ اصل تو ان کو حاصل نہیں ہو چکی ہوتی، تو اس وجہ سے وہ عارضی کیفیت ہوتی ہے. لیکن جب انسان کو واقعی نفس کے اصلاح کے بعد جو فنا حاصل ہوتا ہے وہ واقعی کامل سے فنا ہوتے ہیں. اس کے بعد پھر نفس کو یعنی گویا کہ اڑی کرنے کا موقع ہی نہیں ملتا. ہاں جی، تو ایسی صورت میں وہ نفس کا عہد کا خطرہ نہیں ہوتا. اور اگر ایسا نہ ہو تو جذب کی ابتدائی صورت میں حالات ایسے نظر آ جاتے جیسے ہو چکا ہے، اور بہت سارے لوگ اس پہ دھوکہ ہو جاتے. یا ہمارے کئی ساتھیوں کو اس طرح ہوا تھا، بڑے چیختے تھے اور یہ اور وہ سا. میں ان کو کہتا کچھ بھی ابھی حاصل نہیں ہے، ابھی انتظار کرو. ان کے دماغ سے یہ چیز نکالتا رہتا تھا، بھائی ابھی کچھ بھی حاصل نہیں ہے، ویسے آپ شور کر رہے ہیں. ہاں جی، تو یہ ان کو اس وقت پتہ نہیں چلتا، پھر جب سب چیزیں ہوا ہو گئی پھر ان کو پتہ چلا کہ وہ تو بات بالکل صحیح تھا. ہاں جی، تو یہ جو چیز ہوتی ہے مطلب یہ ہے کہ بعض دفعہ انسان کو دھوکہ لگ جاتا ہے اور سمجھتا ہے کہ شاید واقعی میں کامل ہو گیا ہوں. تو جس کو یہ خیال ہے میں کامل ہو گیا ہوں تو ابھی تو اس نے ابتدا بھی نہیں کی. سمجھے جو خود کو منتہی ابھی وہ مبتدی نہیں. جس کو یہ خیال ہو گیا کہ میں کامل ہو گیا تو ابھی مبتدی بھی نہیں ہے. ہاں جی، تو یہ اصل میں بنیادی بات ہوتی ہے کہ جو نفس کے بغیر، ان نفس کی اصلاح کے بغیر وہ جو منتہی بنتا ہے وہ اس قسم کا ہوتا ہے. وہ اپنے آپ کو بزرگ سمجھتا ہے، اپنے آپ کو بزرگ سمجھتا ہے. توجہ کی قیمت اس کی بہت توجہ کی قوت اس کی بہت زیادہ ہوتی ہے. اس کی وجہ کہ جذب میں یکسوئی تو ہے اور توجہ یکسوئی سے پیدا ہوتی ہے، تو لہٰذا یکسوئی کی طاقت اس کی بہت زیادہ ہوتی ہے، لہٰذا توجہ اس کی بہت ہوتی ہے. اب اسی توجہ سے لوگ دھوکہ ہو جاتے، وہ کہتے ہیں تو کامل ہے، حالانکہ تو پنڈ تو جوگیوں ان کے بھی یہ توجہ ہوتی ہے، تو کیا وہ بھی کامل ہی نے؟ اس کا تو اس کے ساتھ بلکہ ان کی توجہ ان سے زیادہ ہوگی. ہاں جی، کیونکہ وہ ظاہر ہے وہ تو بالکل ہی دنیا کے لیے کر رہے ہوتے ہیں نا، تو ان کی توجہ ان سے بھی زیادہ ہوگی. لیکن بہرحال یہ ہے کہ اصل بات منتہی مرجو جس کو حضرت نے فرمایا ہے، حضرت مجدد ثانی رحمۃ صاحب نے منتہی مرجو، یعنی وہ منتہی جو اپنا سب کچھ چھوڑ گیا اللہ پاک کے لیے اور پھر اللہ پاک نے ان کو سارا کچھ تما کے واپس کر دیا، جاؤ واپس اب مخلوق کی طرف چلے جاؤ، یہ منتہی مرجو ہے. تو ایسے شخص کے ساتھ چونکہ اللہ کی مدد ہوتی ہے لہذا ان کے دامن पनाह में आके इंसान को वाकई अल्लाह का ताल्लुक हासिल हो सकता है और फिर माशाल्लाह बतदरीज वो तरक्की हासिल कर सकता है। फिर वो कभी इस किस्म की बात भी नहीं बताते जिसमें जंप हों, क्योंकि उस रास्ते से गुजरे होते हैं। मजदूब को तो पता भी नहीं होता कि मैं कैसे पहुँचा हूँ, तो रास्ते को नहीं जानता। जैसे इंसान अलम ख्वाब में पहुँच जाता है, हाँ जी, तो उसको उस रास्ते का पता भी नहीं होता। तो ये जो है, मतलब ये जो सालिक होता है, सालिक मजदूब सालिक, ये जो है सालिक जो होता है, ये असल में जानता है, उसको एक एक पते का पता। अक्सर जो अपने हमारे लोग होते हैं ना पहाड़ी इलाके के, तो वो गाड़ी जो चलाते हैं तो उनको एक एक पत्थर का पता होता है कि इसके साथ कैसे वो करना है, अपने टायर को बचाना, अपने गाड़ी को बचाना। बाकी जो आ जाते हैं बाहर बिरूनी, वो बेचारे अपने गाड़ी ख़राब कर देते हैं, लेकिन ये आराम से गाड़ी चला रहे होते हैं, क्योंकि उनको पता होता है कि एक चीज़ का, बल्कि अंधेरे में भी गाड़ी चला देते हैं, उनको मसला नहीं होता। जबकि जो दूसरे लोग होते हैं वो दिन की रोशनी में भी सही तरीके से नहीं चला सकते। तो ये जो जिस रास्ते पे कोई गुजरा होता है, फिर उसके बाद वो जो दूसरे लोग की रहनुमाई कर रहे होते हैं, तो वो एक एक चीज़ की, मतलब उनको एक चीज़ का अंदाज़ा होता है, तो वो कर सकते हैं। नमाज कितने बजे? 8 बजे, ठीक है। बका, इस हालत से गुजरने के बाद जब अल्लाह ताला उसको वापस एहसास लौटा दे और फना का असर इतना बाकी रहे कि उसका हर अमल फना की खत कशीद हिस्से से मुस्तफाद हो, तो यह हालत बका कहलाती है। इस वक्त सालिक सब अहकामात पर अमल करता है, लेकिन इसकी नस्बत इस तरह नहीं करता, यानी अब्दियत महज इसका खासा बन जाता है। यह खत कशीद ऐसा ही है जब इंसान अपना सब कुछ महसूस गैर महसूस अल्लाह ताला पर कुर्बान कर ले, यानी उसका नफ्स अकल कल्ब कोई ऐसा काम जज्ब और सोच तहरीक न कर सके जो अल्लाह ताला के हुक्म के मुकाबले में आ सके। इसके बारे में फरमाया कि इस हिस्से से मुस्तफाद हो, यानी वो भी कर चुका हो, तो यह हालत बका कहलाती है। इस वक्त सालिक सब अहकाम पर अमल करते हैं, लेकिन उसकी नस्बत अपनी तरफ नहीं करता, यानी अब्दियत महज उसका खासा बन जाती है। इंसान को दवाम हासिल जो अल्लाह पाक के अहकाम में और इत्मीनान हासिल हो जाए और तमकीन हासिल हो जाए, तो ये भी एक बका है, ये भी अल्लाह पाक के नाम ही है। और दूसरा एक अल्लाह पाक की तरफ से कबूलियत काम नसीब हो जाए, तो ये भी बका की एक शक्ल है। वहदतुल वजूद, अल्लाह ताला की ज़ात की मोहब्बत में जब सालिक खुद को और सब कायनात को भूल जाए, इस हालत को वहदतुल वजूद कहते हैं। इस हालत में माशाअल्लाह का इलम बिल्कुल नहीं रहता और सालिक मगलूबुल हाल हो जाता है। इसको पहले वादुलवजूद बिस्सुकर कहते थे, हाँ जी, अब जो है ना उसको मतलब वादुलवजूद कहते हैं सिर्फ। वहदतुल शहूद, सालिक को जब इस हालत से अफाक हो जाए, तो उसके अपने बारे में और कायनात के बारे में इलम वापस आ जाता है, लेकिन कल्बी ताल्लुक उसका अल्लाह ताला के साथ ही रहता है। इस हालत में उसको सब कुछ अल्लाह ताला से होते हुए दिखाई देता है, लेकिन हर चीज़ की हकीकत अपनी अपनी जगह पर देखते हुए हर हाल की रियायत करने के काबिल होता है। इसको पहले वादुल वजूद बगैर शुक्र के कहते थे। असल में वहदतुल वजूद जो है, ये एक कैफियत है। जो लोग इसको फलसफा बना लेते वो जिंदगी हो जाते, ये कैफियत है। कैफियत ये बात है कि मिसाल के तौर पर एक शख्स को किसी के साथ मोहब्बत है, उस मोहब्बत में वो सब कुछ भूल जाए, अपने आप को भी भूल जाए, अपना खाना पीना भूल जाए, अपना रहना सोना भूल जाए, हाँ जी, तो ऐसी सूरत में ज़ाहिर मतलब यह है कि माजूर होता है और लोग समझते हैं भाई ये तो अब हमारे हाथ से गया, तो माजूर हो जाता है। लेकिन उसका जो अगर वो ताल्लुक, ये ताल्लुक अल्लाह के साथ हो, तो फिर अगरचे लोगों के काम से तो गया, लेकिन अल्लाह के काम से तो नहीं गया, क्यों, अल्लाह के लिए तो हुआ है। लिहाजा इस वजह से कोई इसकी बेकरामी कर ले तो इस पर सजा भी बस दफा देते, क्योंकि वो जो है ना वो अल्लाह का वली तो है, अल्लाह का वली तो है। अब सिर्फ ये वाली बात है कि उसके हवास बरकरार नहीं है। जब उसके हवास दोबारा अल्लाह ताला वापस कर लेते हैं, उस वक़्त वो जब अपने हवास में आ जाते हैं, तो अल्लाह ताला की दी हुई इलम से फिर खुद को भी जानना शुरू कर लेते हैं और दूसरे लोगों को भी जानते हैं और हुकूक को भी पहचानते हैं शरीयत के मुताबिक। तो होता अल्लाह का है, लेकिन अल्लाह के लिए सारे हुकूक सब शब्द के अदा करता है, और यही कामिल किया है हालत है। तो वहदतुल शुहूद, वहदतुल वजूद के बाद जो आता है उसमें इसलिए कि पहले सफाई कर लेते हैं, सारा कुछ हटा देते हैं, फिर इसके बाद जब उसको अपना बना लेते हैं, तो अब सारा कुछ वापस करके उसको फिर अपने काम पर लगा रहते हैं। तो इसी को फना व बका भी कहते हैं, इसी को वादुल वजूद और वादुल शहूद भी कहते हैं। वादुल वजूद जो एक आर्जी कैफियत है। अल्लाह अकबर, अल्लाह अकबर। अल्लाह अकबर, अल्लाह अकबर। अशहदु अल्ला इलाहा इल्लल्लाह, अशहदु अल्ला أشهد أن محمد رسول الله، أشهد أن محمد رسول الله، لا حول ولا قوة. لا حول ولا قوة إلا ذکر کر دیں لا الہ الا اللہ، 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 إله إلا الله، لا 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 إله إلا الله، இல்லல்லா முஹம்மதுர் ரசூலுல்லாஹ். லா இலாஹா இல்லாஹு, 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 லா இலாஹா இல்லாஹு. அல்லாஹும்ம ஸல்லி அலா சய்யிதுனா மௌலானா முஹம்மத். ஹக் 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 ஹக். அல்லாஹும்ம ஸல்லி அலா சய்யிதுனா மௌலானா முஹம்மத். அல்லாஹ் 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم. الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. اللهم اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تؤاخذنا ان نسينا اخطانا، ربنا ولا تحمل علينا اصرا كما حملت على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار. ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. ربنا إنك من تدخل النار فقد أخزيت وما للظالمين من أنصار. ربنا إننا سمعنا منادي ينادي للإيمان أن آمن بربكم فآمنا، ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا واتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكون من الخاسرين. ربنا افرغ علينا صبرا وتوفنا مسلمين، أنت ولينا فاغفر لنا وارحمنا وأنت خير الغافرين. ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين. فاطر السماوات والأرض أنت ولي في الدنيا والآخرة، توفني مسلم والحقني بالصالحين. رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب. رب ارحمهما كما ربياني صغيرا. رب ادخلني مدخل صدق واخرجني مخرج صدق واجعل لي من لدنك سلطانا نسيرا. ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. رب زدني علما أني مسني الضر أنت أرحم الراحمين. رب لا تذرني فردا وأنت خير الوارثين. رب أنزل لي منزلا مبارك وأنت خير المنذرين. رب أعوذ بك من همزات الشياطين وأعوذ بك رب أن يحضرون. ربنا آمنا فاغفر لنا وارحمنا وأنت خير الراحمين. ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. رب أعوذني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وعلى الصالحين ترضاه، وأدخلني برحمتك في عبادك الصالحين. ربي إني لما أنزلت إلي من خير فقير. رب انصرني على القوم المفسدين. ربنا وسعت كل شيء رحمة علما فاغفر للذين تابوا واتبوا سبيلك وقهم عذاب الجحيم. ربنا وادخلهم جنات عدن التي وعدتهم ومن صلح من آبائهم وأزواجهم وذرياتهم إنك أنت العزيز الحكيم. رب اتقهم السيئات ومن تق السيئات يومئذ فقد رحمت وذلك الفوز العظيم. وأصلح لي في ذريتي إني تبت إليك وإني من المسلمين. أني مغلوب فانتصر. ربنا اغفر لنا والإخوان الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. ربنا عليك توكلنا وعليك أنبنا وإليك المصير. ربنا لا تجعلنا فتنة للذين كفروا واغفر لنا ربنا إنك أنت العزيز الحكيم. ربنا أتمم لنا نورنا واغفر لنا إنك على كل شيء قدير. رب اغفر لي ولوالدي ومن دخل بيتي مؤمنا والمؤمنين والمؤمنات. اللهم اغسل خطايا بماء الثلج والبرد ونق قلبي من الخطايا كما ينقى الثوب الأبيض من الدنس والبعد بيني وبين خطايا كما بعدت بين المشرق والمغرب. اللهم آتي نفسي تقواها وزكي أنت خير من زكاها أنت ولي مولاها. إنا نسألك من خير ما سألك من نبيك محمد صلى الله عليه وسلم. إنا نسألك عزائم مغفرتك ومنجيات أمرك والسلامة من كل اسم والغنيمة من كل بر والفوز بالجنة والنجاة من النار. أسألك علما نافعا. اللهم اغفر لي ذنبي ذنوبي خطئي وعمدي. اللهم اغفر لي خطيئتي وجهلي وإسرافي أمري وما أنت أعلم به مني. اللهم اغفر لي جدي وهزلي. اللهم صرف القلوب، صرف قلوبنا لا طاعتك، اللهم اهدني وسددني، اللهم اني اسالك الهدى والتقى والعفاف والغنى، اللهم اصلح ديني الذي وعصمه امري، واصلح دنيا التي فيها معاشي، واهدي اخرتي التي فيها معادي، واجعل الحياه زياده في كل خير، واجعل الموت راحه لي من كل شر، اللهم اغفر لي وارحمني وعافني وارزقني، اللهم اني اعوذ بك من العجز والكسل والجبن والهرم والمغرم والمأسم ومن عذاب النار وفتنه النار وفتنه القبر وعذاب القبر وشر فتنه الغنى وشر فتنه وشر فتنة الغنى وشر فتنة الفقر ومن شر فتنة المسيح الدجال ومن فتنة المحيا والممات ومن القسوة والغفلة والعيلة والذلة والمسكنة والكفر والفسوق والشقاق والسمعة والرياء ومن الصمم والبكم والجنون والجزام وسيء الإسقام وزلي الدين من الهم والحزن والبخل وغلبة الرجال ومن أن أرد إلى أرض الأمر وفتنة الدنيا ومن علم لا ينفع ومن قلب لا يشبع ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك التواب الرحيم. يا الله ہماری دعاؤں کو اللہ قبول فرما دے. اپنے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ان مبارک کلمات کی برکت سے یا اللہ ہماری ساری دعاؤں کو قبول فرما دے. جو دعائیں ہم نے کی ہیں، جو نہیں کی ہیں، جو کر سکتے ہیں نہیں کی، یا اللہ عالمین ساری دعاؤں کو قبول فرما دے. یا اللہ عالمین ہمارے دلوں کے اندر جو جائز آ جاتے ہیں ان کو پورا فرما، اور جو ناجائز آ جاتے ہیں ان سے ہمارے دلوں کو فارغ فرما. ہمیں مستجاب دعوات بنا. جن نے دعاؤں کی لکھا ہے سوچے توقع رکھے، سب کی دعاؤں کو قبول فرما دے. ہمارے یا اللہ عالمین اپنے حبیب پاک صلی اللہ علیہ وسلم کی میت پاک میں اپنے دار پاک عطا فرما. اور یا اللہ جب تو فرمائے کہ میں تم سے راضی ہوں پھر کبھی ناراض نہیں ہوگا، ان خوش نصیب لوگوں میں ہمیں شامل فرما. سبحان ربک رب العزت عما یصفون، سلام المرسلین. Thank you.